نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے زکوٰۃ کے مسائل کتاب میں سے اگلا ٹاپک کریں گے، صدقۃ التطوع، نفلی صدقہ، پیج نمبر ہے 82. لفظ صدقہ تو ہمارے لیے عام ہے، لیکن تطوع کا لفظ اردو میں ہم عموماً نہیں بولتے، تو نفل عبادت کے لیے لفظ تطوع آتا ہے. اس کا روٹ اگر آپ دیکھیں تو توئے و عین ہے، اور توئن و قرہن قرآن پاک میں استعمال ہوا ہے، خوشی سے کرنا یا ناخوشی سے. اسی لفظ تطوع والے روٹ ہی سے لفظ اطاعت بھی آتا ہے، اطیع اللہ و اطیع الرسول. اس میں بھی میسج یہی ہوتا ہے کہ جو نیکی کے کام کرتے ہو دل کی خوشی سے کرو. تو فرض جو ہوتے ہیں، جیسے فرضی زکوٰۃ ہے، وہ تو انسان دیتا ہی ہے. اس میں بعض دفعہ یہ نہیں پتہ چلتا کہ دل کی خوشی سے دے رہے ہیں کہ مجبوری میں دے رہے ہیں، کہ نہ دیا تو پکڑ ہوگی. تو نفلی صدقے کو تطوع کیوں کہتے ہیں؟ کیونکہ یہ وہی کرے گا جس کے دل کی خوشی شامل ہوگی. تو ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ فرضی بھی اور نفلی صدقے دونوں اور ہر نیکی کا کام اللہ تعالیٰ ہمیں دل کی خوشی سے کرنے والا بنا دے. یہاں دیکھیں گے مسئلہ نمبر ہے 119. حرام مال سے دی گئی زکوٰۃ یا صدقہ اللہ تعالیٰ قبول نہیں فرماتا. حدیث دہرائیے گا میرے ساتھ. عن اسامہ ابن عمیر ابن عامر رضی اللہ عنہ قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول ان اللہ عز و جل لا یقبل صلاۃ بغیر طہور ولا صدقۃ من غلول. حضرت اسامہ بن عمیر رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا کہ اللہ تعالیٰ وضو کے بغیر نماز اور حرام مال سے صدقہ قبول نہیں فرماتا. اسے نسائی نے روایت کیا. اب آپ دیکھیے، اس حدیث کو سننے کے بعد وہ لوگ تو خوش ہو رہے ہوں گے جنہوں نے صحیح بخاری کا استفاء کا سیشن لیا، اور وہ نہیں جو تھے ان کے لیے دوبارہ تھوڑی سی بات دہرا دیتی ہوں کہ جب قبول ہی نہیں ہونا تو پھر ہم کریں کیوں. بہت سارے لوگ یہ کوسچن کرتے ہیں کہ جب قبول ہی نہیں ہونا تو پھر ہم کیوں کریں. مثلا ایک مرد ہے، اگر اس کی کمائی حرام کی ہے تو پھر وہ حج کیوں کرے اور عمرہ کیوں کرے اور نماز کیوں پڑھے؟ ٹھیک ہے، اسی طرح بعض دفعہ روایات میں ہم پڑھتے ہیں کہ جس نے کسی کاہن کو جا کر ہاتھ دکھایا یا کس غیب کی باتیں معلوم کی تو اس کی 40 دن کی عبادت قبول نہیں ہوتی. ٹھیک ہے، تو اب دو چیزیں ہیں. اسی ایک حدیث میں دونوں کا ہمیں اندازہ مل رہا ہے، تو آپ تھوڑا سا اس کو سمجھ لیجئے کہ کیا پھر قبول نہیں ہونی تو اس وجہ سے ہم نہ کریں. تو اس کا جواب یہ ہے کہ قبولیت دو قسم کی ہوتی ہے. ٹھیک ہے، ایک وہ قبولیت ہوتی ہے جس کو نفی الحقیقت کہتے ہیں، حقیقتاً نفی، یس نہیں ہونی، دیٹس اٹ. یعنی اسی حدیث میں اگر آپ الفاظ دیکھیں گے نا، لا یقبل صلاۃ بغیر طہور، اس کے نیچے انڈر لائن کر کے لکھ لیجئے، اس پہ یہ بات فٹ ہوتی ہے کہ ہاں واقعی اگر کوئی جانتے بوجھتے ارادتاً بغیر وضو کے نماز پڑھتا ہے تو اس کی نماز قبول نہیں ہوگی، اور اس کو نماز نہ پڑھنے کا گناہ بھی ہوگا، اور جو نماز سے اس کو فائدہ حاصل ہونا تھا وہ بھی نہیں ہوگا. ٹھیک ہے، آگے دیکھیے، ولا صدقتن من غلول، اور غلول غل سے ہے، اور غل آپ پیچھے قرآن پاک میں بھی پڑھ چکے ہیں. غل کہتے ہیں مال غنیمت کی چوری کو، یعنی جیسے اجتماعی مال کی چوری. تو گویا کہ یہاں مراد یہ ہے کہ ناجائز طریقہ کار ہے وہ کمانے کا، تو کوئی بھی ایسی کمائی تو اس کو بھی قبول نہیں کرتا. اب اس کو فرق سمجھ لیجئے کہ قبولیت کی ایک دوسری قسم ہوتی ہے کہ انسان جب وہ کام کرتا ہے اس سے فرض تو ساقط ہو جاتا ہے، لیکن اس کا ثواب جو ملنا تھا وہ نہیں ملتا. ٹھیک ہے، اور چھوڑنے پہ جو گناہ ہونا تھا وہ بھی نہیں ہوتا. اتنی بات سمجھ آئی؟ مثلا زکوٰۃ فرض ہے، ہر ایک کو فرض ہے. ایک شخص ہے، اس کی کمائی حرام کی ہے، اب وہ حرام کماتا ہے، وہ تو ایک الگ ایشو ہے، اس کو اس وقت چھوڑ دیں. ہم صرف اس کے اس 2.5% کی کمائی جو اس نے زکوٰۃ میں دی اس کی بات کر رہے ہیں. اب وہ دے کہ نہ دے، بالکل دے. کیوں دے؟ اگر نہیں دے گا تو وہ زکوٰۃ کا فریضہ اس کے سر پہ رہے گا. قیامت کے دن اس کو پوچھ ہوگی کہ ایک تو تم حرام کماتے تھے، اوپر سے تم نے زکوٰۃ بھی نہیں دی. ٹھیک ہے، یا صدقہ کوئی بھی ہو. دوسری بات یہ کہ اگر وہ نہیں دے گا تو جو اس کے اوپر لائبلٹی اس گناہ کی ہے وہ اور بڑھ گئی. جیسے یہ کہ ایک تو غلط کام کیا, ایک اوپر سے دوسرا اور نیکی بھی چھوڑ دی. ٹھیک ہے, اب سورج یہ کہ وہ دے رہا ہے, اب کیا وہ اس نے دیا, دینے سے زکوٰۃ دینے کا وہ فریضہ جو انسان کے اوپر تھا وہ پورا ہو گیا. لیکن اس زکوٰۃ کے جو پھل ملنے تھے, جو نفع ملنے تھے, جو اس کے بعد اس کی غایت تھی, وہ نہیں ملے گی. تو اس کو کیا کہتے ہیں, نفی ثمرۃن غائدہ, یعنی جو اس سے فائدہ ہونا تھا وہ نہیں ملے گا. تو میرا حال ہے بات واضح ہے الحمدللہ کہ ساری چیزوں کا خلاصہ یہ کہ حرام میں پڑنا ہی نہیں چاہیے. انسان اتنی بڑی چیز اپنے رسک پہ لے لے, کھانا کھاتے ہوئے تو مکھی گر جائے تو ہم نہیں کھاتے پھر اس کے بعد, کہ پتہ نہیں جراثیم ہی نہ ہو. تو حرام کے اندر جو جراثیم ہے جس سے انسان کی عبادت میں اور نیکیوں میں کمی آتی ہے, اس کو بھی انسان ضائع کر دیتا ہے. اور دوسری بات ہے کہ حرام سے بچنے کی کوشش کرنی ہے. یہی ہر اصول پہ ڈال لیجئے گا, اسی سے وہ کاہن کی کمائی ہے, اسی سے لوگ کہتے ہیں پھر عمرہ کیسے کریں, حج کیسے کریں, پھر مسجدیں بنائیں, کیا کریں. بس سمپل سی بات ہے کہ حرام چھوڑ دو. جو لوگ ایسی کمائی لگاتے ہیں ان کو اس کا ثواب ہو نہ ہو, دوسرے کو فائدہ ہوتا ہے. اور اللہ کا ایک قانون یاد رکھیے کہ نیکی نیکی کو لاتی ہے اور گناہ گناہ کو لاتا ہے. ہو سکتا ہے کہ یہ زکوٰۃ ادا کرنے کی نیکی ان کو مال حرام سے پاک کر دے, اور اسی طرح سے دوسری چیزیں بھی ہیں. اگلا مسئلہ ہے, حلال کمائی سے کھجور کے برابر کیا گیا صدقہ بھی اللہ تعالیٰ قبول کرتے ہیں, یعنی تھوڑے یا زیادہ سے کوئی فرق نہیں پڑتا. اللہ تعالیٰ یہ دیکھتے ہیں کہ انسان کس دل سے دے رہا ہے. حلال کمائی سے کیے گئے معمولی صدقے کا اجر و ثواب اللہ تعالیٰ کئی گنا بڑھا دیتے ہیں. اب اس کی روایت پڑھتے ہیں. عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من تصدق بأدل تمرة من كسب طيب ولا يقبل الله إلا الطيب وإن الله يتقبلها بيمينه ثم يربيها لصاحبه كما يربي أحدكم فلوه حتى تكون مثل الجبل. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اللہ نے فرمایا, جو کوئی ایک کھجور کے برابر بھی حلال کمائی سے صدقہ کرے, اور اللہ تعالیٰ حلال کمائی سے ہی صدقہ قبول کرتا ہے. حلال کمائی سے کیا گیا صدقہ اللہ تعالیٰ دائیں ہاتھ میں لیتا ہے, پھر اس کے مالک کے لیے اسے پالتا یعنی بڑھاتا رہتا ہے. جس طرح تم میں سے کوئی اپنا بچھیرا پالتا ہے, بچھیرا کون ہوتا ہے, گھوڑے کا بچہ, گائے کے بچے کو بچھڑا کہتے ہیں اور گھوڑے کے بچے کو بچھیرا کہتے ہیں, یہاں تک کہ وہ صدقہ پہاڑ کے برابر ہو جاتا ہے. اسے بخاری نے روایت کیا. تو اس سے کیا پتہ چلتا ہے, چھوٹی سی چیز آپ دے دیتے ہیں اللہ کے ہاں کل جائیں گے تو وہ پہاڑوں کے برابر ہے. ہو سکتا ہے ایک شخص جس نے اپنی زندگی میں غربت دیکھی ہو, کل قیامت کے دن اس کے نامہ اعمال میں ہو کہ اس نے ہزاروں گز کپڑا ڈونیٹ کیا تھا, تو وہ کہہ سکتا ہے کہ اللہ میں نے تو زندگی میں کبھی اتنا اکٹھا دیکھا ہی نہیں اپنے پاس. تو وہ کہیں گے کہ وہ جو ایک دو گز جو تیرے اپنے بھی کام کا تھا لیکن تُو نے اپنے سے بھی زیادہ ضرورت مند کو دے دیا, تو یہ اس کو ثواب چلا جائے گا, تیرا اللہ نے وہ بڑھا دیا. اسی طرح ہو سکتا ہے کھانے کے لک میں, وہاں ہو سکتا ہے کہ فوڈ کنٹینرز میں بدلے ہوں. بعض دفعہ آپ دیکھیے کہ ہمارے گھروں میں کتنی ایکسٹرا چیزیں ہوتی ہیں نا, کپڑے بھی ہوتے ہیں ہم پہنتے بھی نہیں ہیں, اور دنیا میں دوسرے ملکوں میں دوسری جگہوں پہ لوگ سردی کی وجہ سے مر رہے ہوتے ہیں. ابھی چند دن پہلے بھی کسی نے یہ بھیجا تھا ایک میسیج کہ سیریا میں آج کل جو آپ کو پتا کہ چل رہی ہے خانہ جنگی, تو وہاں لوگ سردی کی وجہ سے مر رہے ہیں. ایک تصویر تھی جس میں کتا پڑا ہوا ہے اور بچہ اس کو کھا رہا ہے, چھوٹا بچہ اس کے گوشت کو کھا رہا ہے. اور یقین کریں, میں آپ کو پورے یقین سے کہہ سکتی ہوں کہ میں اور آپ اپنے گھروں سے وہ چیزیں ہی نکال لیں نا جو ہم نہیں پہنتے یا کم پہنتے ہیں یا نہ بھی ہوں, گزارا ہو جائے گا تو بھی ہمیں کوئی فرق نہیں پڑے گا. اور ہو سکتا ہے ان کی وہ سردی ہو. پچھلے دنوں وہاں سے کمپین آئی تھی کہ بلینکٹس اور اس طرح کی موٹی چیزیں وہ جمع کر رہے ہیں لوگوں سے, کپڑے ڈونیٹ کرتے ہیں. تو ہمیشہ یہ سوچا کرے کہ یہ مت دیکھے کہ میں کیا دے رہی ہوں, یہ دیکھے کس دل سے دے رہی ہوں. میرے تو گھر میں پڑا ہوا ہے, میری تو الماری میں جگہ نہیں اور کسی کے تن پہ بھی نہیں ہے. یہ احساس بندے کو پھر نیکی کراتا ہے. اور کبھی اپنی دی ہوئی چیز, اپنی جو بھی چھوٹی سی, اس کو چھوٹا نہ سمجھے, उसको अल्लाह के पलड़े में जब डाल देते हैं तो एकदम उसकी ग्रोथ शुरू होती है। छोटा सा बीज होता है ना, फिर आप देखते हैं एक दरख्त में बदल जाता है। ये भी तो इसी बात का सबूत है कि एक बीज तुम्हें हजारों लाखों बीज देता है, हर साल देता है। तो क्या तुम एक स्वेटर अल्लाह के लिए देते हो तो वो तुम्हें हजारों स्वेटर्स नहीं कल देगा? ये तो गैब के मामले हैं। इसलिए एक और बस बस सिर्फ सुस्ती होती है बिलीफ में। हम कब खाली करते हैं घर? जब हम पाकिस्तान जा रहे होते हैं, अलमारियों की अलमारियाँ खाली होती हैं क्योंकि अब आगे और लेके आने हैं, या फिर कोई ऐसी क्लेमिटी आ जाती है कि जिसके ऊपर फिर एक सब तरफ माहौल बना होता है। आम हालात में वो नेकी जब कोई दूसरा नहीं कर रहा उस वक्त करना, ये इंसान का अपना उस नेकी के साथ एक मिलान होना और दिल से उठने वाली बात है। तो अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए। अगला है सदका अल्लाह ताला के खसूसी फजलो करम का बायस बनता है। عن ابي هريره رضي الله عن النبي صلى الله عليه وسلم قال بين رجل بفلاة من الارض فسمع صوتا في سحابه اسقي حديقه فلان فتنحى ذلك السحاب فأفرغ ماءه في حرة فإذا شرجة من تلك الشراج قد استوأبت ذلك الماء كله فتتبع الماء فإذا رجل قائم في حديقته يحول الماء بمسحاته فقال له يا عبد الله ما اسمك؟ قال فلان للاسم الذي سمع في السحابة فقال له يا عبد الله لما تسألني عن اسمي فقال إني سمعت صوتا في السحاب الذي هذا ماؤه يقول اسقي حديقة فلان لاسمك فما تصنع فيها قال أما إذ قلت هذا فإني أنظر إلى ما يخرج منها فأتصدق بثلثه وآكل أنا وعيالي ثلثا وأرد فيها ثلثه. समझ आया वाक्य? बहुत दफ़ा आपने यह हदीस सुनी हुई है, तफसीर में कोट की जाती है। आइए पढ़ते हैं। हज़रत अबू हुरैरा रज़ी अल्लाहु अन्हु नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से रिवायत करते हैं, आपने फरमाया एक शख्स जंगल में खड़ा था, इसने बादल से आवाज़ सुनी। किसी ने आवाज़ दी कि फला आदमी के बाग को पानी पिलाओ। चुनाचे बादल एक तरफ चला और अपना पानी एक संगलाह ज़मीन पर उंडेल दिया। अचानक नालियों में से एक नाले ने सारा पानी जमा किया और वो आदमी पानी के पीछे चला। देखा कि एक शख्स अपने बाग में खड़ा है और अपने बेलचे से पानी इधर उधर तकसीम कर रहा है। इस आदमी ने कहा कि अल्लाह के बंदे तुम्हारा क्या नाम है? इसने कहा फुला। वही नाम जिसने बादल से सुना था। फिर इसने दरियाफ्त किया अल्लाह के बंदे तू मेरा नाम क्यों पूछता है? उसने कहा कि मैंने इस बादल से जिसका ये पानी है आवाज सुनी थी कि फुलां के बाग को पानी पिला और तेरा नाम लिया। मैं जानना चाहता हूँ तू अपने बाग में क्या करता है? इसने कहा जब तूने पूछा है तो मैं बता देता हूँ कि जो कुछ मेरे बाग में पैदा होता है इसका तिहाई हिस्सा सदका कर देता हूँ यानी 1/3, और एक तिहाई से मैं और मेरे अयाल खाते हैं यानी बच्चे घर वाले, और एक तिहाई इस बाग में वापस लगा देता हूँ यानी नए साल की फसल के लिए। अब आप देखिए कि ये कितनी खूबसूरत बांट है, और ये है असल में खर्च करने का मिनिमम तरीका। यानी मैंने इस हदीस को जब सुना फर्स्ट टाइम, उसके बाद से हकीकत में हर वक्त यही ख्याल आता है कि जो भी चीज़ है उसको तीन हिस्से कर लो। और आप देख रहे हैं कि इसमें कितनी फितरी बात है, ये भी नहीं कहा सारा दे दो, ये भी नहीं कहा सिर्फ 2.5% ही दे दो, और ये भी नहीं कहा कि जी बस दे के रोते रहो। अपना हिस्सा भी है, रिश्तेदारों का भी है, अल्लाह का भी है, और सेविंग्स भी है। इसी हदीस से फिर मुफस्सरीन या मुहद्दसीन माल जमा करने की भी तावील देते हैं ना, कि जमा भी कर सकते हैं। 1/3 जो होता है उसमें आप अगले साल के खर्चे या रास है या जो आपने माल आगे कारोबार में लगाना है या अपनी आने वाली किसी ज़रूरत को सामने रख के अगर खर्च कर लेते हैं तो उसकी भी इजाज़त है। तो ये बेहतरीन तरीका है, इस्लाम दीन फितरत है, किसी दूसरे का हक लेकर हमें हक मारने वाला नहीं बना देता, इसलिए इस चीज़ को अपनी ज़िंदगी में रखें। अब आप इसको प्रैक्टिकली कैसे कर सकते हैं? इंसान जो है ना वो अपनी ज़िंदगी में गौर से अगर देखे तो अल्लाह सुबहाना ताला ने उसको उसकी ज़रूरत से बहुत ज़्यादा दिया होता है। आप ख़ुद भी अपने ऊपर लेके देखिए, सिर्फ अगर आप अपनी ज़रूरत देखें तो वो इतनी तो नहीं है जितना अल्लाह ने आपको नवाजा हुआ है। इसी तरह एक मर्द जो कमाता है और हम कहते हैं ये गरीब मर्द है, अगर आप देखें कि वो मर्द सिर्फ अपनी ज़ात तक रखे तो उसकी ज़रूरत तो बहुत जल्दी पूरी होती है। अल्लाह ताला ने हमारे माल और हमारे कामों में, हमारी चीज़ों में दूसरों का हिस्सा रखा होता है। ये बिल्कुल वही बात है कि अल्लाह ताला ने दुनिया में सबका नसीब रखा हुआ है, रिस्क सबका मुकर्रर है, लेकिन उस मुकर्रशुदा रिस्क के अंदर होता क्या है कि दूसरों का हिस्सा हमारे हिस्से में डाल दिया जाता है, जिससे जाहिर लगता है कि दुनिया में कुछ लोग गरीब हैं। जैसे अभी हमने बात की कि सीरिया में लोग सर्दी से जा रहे हैं, अब ये क्या बात है? आप पूछ सकते हैं कि जब हिस्सा तो अल्लाह ने हर एक का रखा तो उनका किधर है? उनका हमारे मालों में। और इसी तरह लोग अपनी लड़ाइयों और झगड़ों की वजह से रिस्क से महरूम भी कर दिए जाते हैं। तो एक ही काम पे कई फैक्टर अल्लाह ताला के इंसान के ऊपर लग रहे होते हैं। आप और मैं हमेशा अपने लिए देखें मैं क्या कर सकती हूँ और डू द बेस्ट, और फिर अल्लाह ताला से उससे बेहतरीन की उम्मीद रखें। अब सदके के फवायद देखिए, और इनको देखकर 1, 2, 3 लगा लें तो फिर तो दिल नहीं चाहता कि कोई चीज़ अपने पास रखें। पहली चीज़, सदका अल्लाह ताला के गुस्से को दूर करता है। आता होगा अल्लाह को गुस्सा हमारी किसी बात पे? मेरा ले हम तो हर वक्त ही शायद अल्लाह ताला को गुस्सा दिलाने वाले काम करते हैं। मुझे इस कुरान पाक की आयत याद आ गई जिसमें अल्लाह ताला ने फिरौनियों के बारे में कहा कि वो फिरौनी जिन्होंने हमें गुस्सा दिलाया तो फिर हमने भी उनका पीछा करवाया। तो अल्लाह का गुस्सा आए तो उसको दूर किया जाएगा। दूसरी चीज़, और बुरी मौत से बचाता है। हम चाहते हैं कि हमारी मौत अच्छी हो, हर एक चाहता है अल्हम्दुलिल्लाह। इन दोनों की रिवायत देखते हैं। अनबी सईद रज़ी अल्लाह अन्हु क़ाल قال رسول الله صلى الله عليه وسلم صدقة السر تطفئ غضب الرب وصلة الرحم تزيد في الأمور وفعل المعروف يقي مساري السوء। हज़रत अबू सईद रज़ी अल्लाह ताला अन्हो कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, पोशीदा सदका अल्लाह ताला के गज़ब को ठंडा करता है, छुपा के दें यानी हिडन, और नफली सदका छुपा के दिया जाना चाहिए। सिला रहमी उम्र में इजाफा करती है यानी रिश्तेदारों से अच्छा सलूक करना। अब आप देखिए कि बाज़ दफ़ा हमारे पास अपनी ज़रूरत से भी ज़ायद होता है, ना भी हो, हम अपनी ज़ात पर लेते हुए तो बहुत खुश होते हैं, लेकिन रिश्तेदारों की बात है तो कहते नहीं, हम किसी को कुछ नहीं देंगे, अब कौन किसको दे, एक को दिया तो सबको देना पड़ेगा। तो वैसे ऐसे वक्त में सिला रहमी क्या होती है कि इंसान अपनी ज़ात पे दूसरों को लगाकर बढ़ाकर देके, तो अल्लाह ताला दूसरों को देने से आपका माल तो कम नहीं करेगा लेकिन आपकी उम्र बढ़ा देगा। दुनिया में किसी को पता चल देना कि एक ऐसी चीज़ है जिससे उम्र बढ़ जाती है, कोई ऐसी दवाई है, कोई ऐसी टेबलेट है, कुछ भी, तो मेरा लिए सब उसको हर कीमत पर ख़रीदना चाहें, लेकिन अल्लाह ताला करे रिश्तेदारियों से उम्र बढ़ती है, ये भला कैसे? मैं इस हदीस पे बहुत गौर करती हूँ तो फिर मैंने ऐसे एक दो अमली नमूने भी अपने ख़ानदान में देखे। कई दफ़ा बीमारियों के मुंह से बचते हैं और लंबी उम्र पाई उन्होंने, और मारूफ है उनके बारे में कि वो बहुत सिला रहम थे, रिश्तेदारों को बहुत देते लेते थे। तो जब मैंने इस पर गौर किया ना कि उम्र कैसे बढ़ती है, तो मुझे जो बात समझ आई अल्लाह के हुक्म से वो क्या आई कि देखिए कि हदीस में आता है ना, यानी आपकी मौत का वक्त आ चुका है, आज शाम को आपने फौत हो जाना है, आपका कोई रिश्तेदार कोई प्यारा आपके लिए दुआ कर रहा है कि अल्लाह इनकी उम्र लंबी करना, अल्लाह ताला इनको बीमारी से बचाना, इस दुआ से आपकी उम्र बढ़ जाती है। जब हम सिला रहमी बहुत करते हैं रिश्तेदारों को तो रिश्तेदारों के जवाब में क्या लेते हैं? दुआएं लेते हैं, तो उनकी दुआएं हमारी उम्र लंबी कर देती हैं। बाज़ वो रिश्तेदार होते हैं जो बेचारे हमें जवाब में वो दे ही नहीं सकते, और अगर वो अपनी मोहब्बत से देंगे भी तो हो सकता है आपके हाँ हमने क्या करना है इसको लेके, हम हमारे पास तो इससे भी अच्छा है। हाँ वो आपको जवाब में आपकी वो मतलब की चीज़ें तो नहीं दे सकते, लेकिन उनकी दुआएं, और हकीकत में इंसान दुआएं लेता है। मैं अक्सर सोचती हूँ कि कितने बदनसीब हैं वो लोग कि जिनको अल्लाह ने माल भी दिया है और अपने इस माल से वो लोगों की दुआएं नहीं लेते, फिर महरूमियाँ ही लेते हैं, मतलब कंजूस होते हैं या शुक होते हैं उनके अंदर। तो इंसान को रिश्तेदारों के मामले में बहुत खुले दिल का होना चाहिए। तो फरमाए सिला रहमी उम्र में इजाफा करती है। नेक अमल आदमी को बुराई के घड़े में गिरने से बचाता है। कोई भी नेक अमल करते हैं ना तो उससे इंसान बुराई के घड़े में गिरने से बचता है। कैसे बचता है? आप किसी भी नेक अमल को एक डोरी समझें, इमेजिन कीजिए स्ट्रांग सी स्ट्रिंग है, एक हाथ ऊपर है, ठीक है, किसी कुएं के पास सोच लीजिए, किसी खूंटी से बंध गया, दूसरा हाथ नीचे कुएं में गिरे हुए शख्स के। जो ही एक शख्स उस कुएं में नीचे गिरने लगता है वो उस डोरी को पकड़ लेता है, तो ऊपर खड़ा शख्स उसको बचा लेगा ना। इसी तरह हर नेकी दूसरी नेकी का एक रास्ता बन जाती है, एक रस्सी बन जाती है कि इंसान भी बुराइयां करता ही नहीं है, और एक दफ़ा हया भी तो आ जाती है ना। जैसे मैं किसी को जानती हूँ कि उन्होंने जब दाढ़ी रखी तो उन्होंने कहा कि इसके बाद मैं सदमे नहीं गया। क्यों नहीं गया? मुझे शर्म आती थी कि दाढ़ी वाले चेहरे से सदमे में जाऊँगा। हाँ अब आप देखिए, दाढ़ी का रखना एक नेकी थी, तो उसने उनको किसी गंदी चीज़ को और गंदी जगह पे जाने से बचा लिया। तो इस तरह से इंसान को हया भी तो आने लगती है। इसी तरह बहुत सारी सिस्टर्स नकाब कर लें, हिजाब कर लें, तो बाजारों में आमतौर पे फिरना घूमना उनका छूट जाता है, या आमतौर पे ऐसे सोशलाइजिंग के नाम पे इधर उधर घूमते थे तो वो नहीं होता। तो नेकियां जो हैं वो फिर बुराइयों से रोक लेती हैं, और कुरान पाक में भी यह आयत मौजूद है। फिर तीसरा फ़ायदा क्या है कि क़्यामत के दिन मोमिन अपने सदक़े के साए में होगा। रिवायत है मरसद इब्न अब्दुल्लाह रज़ियल्लाहु अन्हु क़ाल, حدثني بعض أصحاب رسول الله أنه سمع رسول الله صلى الله عليه وسلم يقول إن ذل المؤمن يوم القيامة صدقته। हज़रत मरसद बिन अब्दुल्लाह रज़ी अल्लाहु अन्हो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बाद सहाबा से रिवायत करते हैं कि उन्होंने रसूलुल्लाह से सुना, आप फरमाते थे क़यामत के रोज़ सदका ईमानदार के लिए साया होगा। इसे अहमद ने रिवायत किया। आप देखिए कि सबको अम्ब्रेला पसंद होती है ना, धूप है तो साया ढूंढते हैं, बारिश हो तो साया ढूंढते हैं, क़यामत के दिन सूरज कितना करीब होगा और उस वक्त बंदे का सदका उसके सर पे बादल बन जाए, इससे भी खूबसूरत और क्या कदरदानी होगी। आप सोचते हैं हम तो बहुत थोड़ी सी चीज़ें देते हैं और हमें तो याद भी नहीं रहती, ये सब कैसे होगा? बस लोगों ने अकल बड़ी इस्तेमाल की है ना दीन के मामले में, कहते अच्छा जी कैसे साया बनेगा, पता नहीं कब दिया क्या दिया, अच्छा नया होगा पुराना होएगा। वो लतीफ़ुल ख़बीर है, अल्लाह पे अपने आप को डाल दें, छोटी से छोटी मई या मल मिसकाल ज़रूरत इन खैर जरा और शर जरा, पूरा यकीन रखिए कि जो भी काम आज हम करते हैं क़यामत के दिन उसको हम देखेंगे। और मैं इसको सोचती हूँ ना तो सर घूमने लगता है, अल्लाह सुबहाना ताला के हिसाब किताब कितने एक्यूरेट हैं, कितना क्या आप उसको डिजिटल कहें, कंप्यूटराइज्ड कहें, उसको टच स्क्रीन कहें, कुछ भी कहें, क़यामत के दिन एक एक चीज़ खुल के सामने आ जाएगी। सोचे ज़रा एक लम्हे के लिए, सोच के खौफ आता है कि अच्छा लगता है, छोटी से छोटी चीजें सामने आ गई तो हम तो आंख नहीं उठा सकेंगे वहां, तो फिर नेकियां ज्यादा हों ताकि वो चीजें दिखे। फिर इसी तरह अगला फायदा क्या है, मामूली चीज का सदका भी आग से बचा सकता है। अन अदीब ने हातिम रदी अल्लाह अन्हु काल समेत रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूलू اتقوا النار ولو بشق تمرة। حضرت عدی بن حاتم رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا جہنم کی آگ سے بچو خواہ کھجور کا ایک ٹکڑا ہی دے کر بچو۔ اسے بخاری نے روایت کیا، کھجور نہیں کھجور کا ٹکڑا۔ और आपके हमारे लिए तो खजूर फिर भी कीमती चीज है, अरबों के लिए तो खजूर एक आम चीज थी। जैसे राजा थे किसी गांव में बेर गिरे हो या जामन गिरे हो, वहां खजूरें पड़ी होती थी, कहा कि खजूर का भी छोटा सा टुकड़ा दे के अगर बच सकते हो तो बच जाओ। तो यहां से पता चलता है कि अल्लाह के हाँ क्वांटिटी नहीं क्वालिटी मतलब है, और क्वालिटी भी चीज की नहीं देने वाले की, जिस दिल से हम देते हैं। फिर अफसल तरीन सदका क्या होगा सोचिए, हम तो सोचते हैं बहुत कोई बड़ी चीज होगी, हाँ नहीं, सदका पानी पिलाना है। अन साद इब्ने उबादत रदी अल्लाह अन्हु अन्हु काल या रसूल अल्लाह इन उम्म सादिन मातत फ़ैयुस्सदक़ति अफ़दलु, قال الماء
قال الماء
قال
قال
فحفر بئرا
فحفر بئرا
وقال
وقال
هذه لأم سعد
هذه لأم سعد।
हज़रत साद बिन उबादा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने कहा कि अल्लाह के रसूल, साद की माँ फौत हो गई, बस कौन सा सदका अफजल है, मतलब ये था कि हम उनकी तरफ से क्या चीज़ सदका करें। आपने फरमाया पानी पिलाना, उन्होंने एक कुआं खोदा और कहा कि ये साद की माँ के सवाब के लिए है। इसे अबू दाऊद ने रिवायत किया। यहाँ दो तीन बातें देखिएगा, बहुत ही खूबसूरत है। इसमें साद बिन उबादा ये रिवायत पूछ रहे हैं ना, और साथ ही कह रहे इन्ना उम्म साद इन मातत, तो वो कौन थी, इनकी अपनी माँ थी। फिर दूसरी बात यह है कि उस वक्त कुआं मौजूद तो कोई नहीं था, लेकिन फहफरा खुद खोदा, बच्चे ने मेहनत की कुआं खोदा, और सहराओं में कुएं खोदने को आसान नहीं होते, बड़ा गहरी जगह पे जाके पानी होता है, यानी खुद मेहनत की और उसके पानी को वक्फ कर दिया। लोग कुएं खोदते थे उस दौर में, लेकिन वो उनकी इकोनॉमी थी, काम थे, वहाँ पैसे लगा के लोगों को पानी देते थे। जिन्होंने कहा कि अब मैंने खोद तो दिया, अब इसका पानी बेचूंगा नहीं, बल्कि वो मेरी माँ की तरफ से सदका जारी है। कितनी खूबसूरत चीज़ है। एक दफ़ा चंद साल पहले, चंद नहीं अब तो काफ़ी साल ही हो गए होंगे, सिंध के सहराओं में कुएं खोदने की एक मुहिम आई थी, तो अल्हम्दुलिल्लाह तब हम लोगों ने काफ़ी ज़्यादा उस पर कोशिश करके कई कुओं के लिए पैसे जमा करके भिजवाए थे, और फिर कुएं खोदे, फिर उन्होंने उसकी तस्वीरें भी भेजी। आजकल कुछ माह दो तीन माह पहले पाकिस्तान में जब गर्मी का मौसम था, तो बहुत सारी इस तरह की चीज़ें सामने आती हैं कि जहाँ सड़कों के किनारे पानी के वो जो हमाम कह लीजिए या वाटर कूलर नहीं होते स्टील के बने होते हैं, वो लगवाने की कंपेन थी। इस तरह की कोई ना कोई चीज़ आप लोग भी अपने नज़र में रखें। देखिए, इस्लाम सिर्फ हमें यहाँ बैठ के पढ़ना लिखना नहीं सिखाता, हमें इंसानियत की खिदमत करनी है। लेकिन मैं देखती हूँ कि चूंकि हम वेस्ट में रहते हैं, तो यहाँ बाजार हमें लगता है कि सब कुछ ठीक है, और अपने मुल्कों में हमारी इतनी तवज्जो नहीं होती, तो फिर ये चीज़ें हमारे सामने नहीं आती। लेकिन जो हमारे अपने मुल्कों में रहकर ये चीज़ें सुन रहे हैं सीख रहे हैं, उनके लिए तो बहुत सारे नेकियों के मौके। हम ऐसा कोई प्रोजेक्ट शुरू ना भी कर सके, लेकिन अगर कोई किसी का पहले से प्रोजेक्ट हो तो हम उसमें अपना हिस्सा ज़रूर डाल सकते हैं। और उसमें उन्होंने सब लिखा होता है, एक कूलर के इतने पैसे हैं, इतने हैं। फिर एक अभी पिछले दिनों एक आया हुआ था मेरे पास, किसी का फिल्ट्रेशन प्लांट का ना, कि कुछ सहरा ऐसे हैं जहाँ रेत बहुत है, तो वहाँ से पानी निकलने ही नहीं, रेत बहुत है, तो वहाँ फिल्ट्रेशन प्लांट लग रहे हैं। तो अगर किसी को किसी भी जगह को हिस्सा डालना हो, तो आप लोग इन्फॉर्मेशन ले सकते हैं, क्योंकि इंसानियत को अगर इल्म का पानी देना अजर है, तो पीने का पानी देना कितना बड़ा अजर होगा, जिससे ज़िंदगी की बका है। तो इस तरह की नेकियों में ज़रूर हिस्से डाला करें, इससे नेमतों की कदर भी रहती है। हमारे घरों में तो किसी चीज़ की कमी नहीं है, टूटी खोल के हम बेशक बाहर चले जाएं, हमें कोई परवाह भी नहीं होती, लेकिन आज भी देखिए हमारे अपने मुल्कों में लोगों के पास पीने का पानी नहीं होता, बिजली नहीं होती, गैस नहीं होती। गो के एक महदूद पैमाने पर कुछ लोगों के साथ ये प्रॉब्लम ज़्यादा होते हैं, लेकिन इसके बावजूद दूसरों की इन चीज़ों पर गौर करने से हमें क्या फ़ायदा होता है कि हमें अपनी नेमतों की कदर आ जाती है। फिर उसके बाद देखिए अगला फायदा सदके का क्या है, कि सदके के लिए सिफारिश करने वाले को भी सवाब मिलता है। तो अब मैंने तो ये टॉपिक अब पढ़ा, अभी इससे पहले मैंने क्या किया, सिफारिश की ना, तो मन दाल अल खैरी कफाइली, मैंने अगला अल्लाह के टॉपिक नहीं देखा हुआ था, तो अल्लाह ने मेरी जुबान से वो कहलवा दिया। अगर आप में से किसी को कोई रगबत आएगी, आप कुछ करेंगे, तो इंशाल्लाह उसमें मुझे भी हिस्सा मिलेगा अल्लाह की तौफीक से। रिवायत पढ़ते हैं, अन अबी बुर्द तबनी अबी मूसा अन अबी ही रदी अल्लाहु अन्हो काल कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इज़ा जाहुस साइलु أطلبت إليه حاجة قال اشفعوا تؤجروا ويقضي الله على لسان نبيه ما شاء. حضرت ابو بردہ بن ابو موسیٰ اپنے باپ یعنی ابو موسیٰ الاشری جو ان کے باپ تھے ان سے روایت کرتے ہیں کہ جب نبی اکرم صلی اللہ علیہ وسلم کے پاس کوئی سائل آتا, سائل سے کیا مراد ہے؟ سوالی, جس کی حاجت تھی, یا کوئی آدمی اپنی حاجت بیان کرتا تو آپ لوگوں سے فرماتے تم سفارش کرو تمہیں بھی ثواب ملے گا اور اللہ تعالیٰ اپنے پیغمبر کی زبان سے جو چاہے گا دلائے گا. اسے بخاری نے روایت کیا. یہی بات آ گئی کہ کبھی آپ کے پاس خود کوئی چیز نہیں ہوتی, دوسروں کا رغبت دلا سکتے ہیں. اب دیکھیے کہ بعض وقت ہمارے پاس پوری بری چیزیں ہوتی ہیں, ہم ایکسٹرا چیز لیتے ہی نہیں, نہ رکھتے ہیں, نہ ہر وقت کی شاپنگز ہیں, لیکن آپ کے ارد گرد رہنے والوں میں بہت سارے ایسے لوگ ہوں گے جن کے پاس بہت کچھ ہے, تو اگر آپ ان کو رغبت دلا کر ان کی چیزوں کو کم کرواتے ہیں ان شاء اللہ تعالیٰ آپ کو بھی اس میں اجر ملے گا. اگلا بہت ہی خوبصورت فائدہ, صدقہ دینے سے مال کم نہیں ہوتا. عن ابی ہریرہ عن رسول اللہ صلی اللہ علیہ وسلم قال ما نقصت صدقۃ من مال وما زاد اللہ عبدا بعفو الا عزا وما توادع احد للہ الا رفعہ اللہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا صدقہ دینے سے مال کم نہیں ہوتا. اگر آپ عربی کو دیکھیں نا, ما نقصت صدقت من مال, تو اس کا مطلب کیا ہے؟ نہیں کم کرتا صدقہ مال کو. تو صدقہ دینے سے مال کم نہیں ہوتا, معاف کرنے سے اللہ تعالیٰ عزت بڑھاتا ہے, اور عاجزی اختیار کرنے پر اللہ تعالیٰ بلند مرتبہ عطا فرماتا ہے. اسے مسلم نے روایت کیا ہے. اب آپ دیکھیں اس حدیث میں تین چیزیں, اور اس کے اوپر آتا ہے ایک روایت میں کہ اللہ کے نبی نے قسم کھا کر یہ بات کہی تھی. تو یہاں سے کیا پتہ چلا کہ یہ باتیں اگر سچ ہیں, اللہ کے نبی نے کہا, یہ باتیں اللہ کے نبی نے کہیں اور ہمارا ایمان ہے کہ یہ سچ ہے, تو پھر ہمیں اس پہ عمل کرتے وقت ہچکچانا نہیں چاہیے. عموماً دیکھیں جب ہم دینے لگتے ہیں نا تو ہمارا ہاتھ کیوں رکتا ہے؟ فگر کم ہو جائے گا. یعنی اگر 99 کا چکر تھا تو پھر وہ پیسے کم ہو جائیں گے, نوٹ ٹوٹ گیا تو خرچ ہو جائے گا. کوئی چیز ہے, کوئی کپڑا ہے تو کم ہو گیا تو پھر ضرورت پڑ گئی تو خود کیا لیں گے. اور ہمارا یہ نہیں مسئلہ ہوتا کہ خود کیا لیں گے, یہ نہیں کہ ہوتا نہیں, اس کا میچنگ نہیں رہے گا. پھر وہ میچنگ دے دیا تو پھر ہم کبھی اس طرح کا جوڑا پہنیں گے تو کیا ہوگا؟ زیادہ سے زیادہ کیا ہوگا؟ آپ غیر میچنگ سویٹر پہن لیں گے, آپ کا جوتا کوئی اور رنگ کا ہوگا, آپ کا پرس کوئی ہوگا, تو اس سے آپ کے سر میں درد ہوگا, کان میں درد ہوگا, آنکھ میں درد ہوگا. لیکن شیطان ایسے وسوسے ڈلوا دیتا ہے کہ جس کے بعد انسان سوچے بھی نہ تو ہاتھ کھینچتا ہے. یعنی مجھے کسی نے اپنے بارے میں بتایا کہ ان کے پاس غالباً 100 کے قریب 40-60-70 کے قریب سویٹرز ہیں, اور 70-80-90 کے قریب برس ہیں, اور یہ یہاں نہیں پاکستان کی بھی باتیں ہیں. اب مجھے بتائیے, آپ دکان نہیں کھول سکتے؟ ایک عام پاکستان میں جو ریڈی پہ بیچارہ دکان پہ پرس بھیجتا ہوگا, شاید اس کے پاس بھی 100 نہیں ہوتے ہوں گے. اور 100 سویٹروں کی ریڈی نہیں, اچھی چھوٹی سی دکان بن جاتی ہے, اور وہ 100 سویٹر پہنیں گے کتنے دیر؟ آج کیا تاریخ ہے آپ دیکھیے کہ 26 جنوری ہے نا. موسٹلی آپ نے یہاں سے کب سویٹر شروع کیے تھے؟ نومبر میں کیے ہوں گے, نومبر, دسمبر, جنوری. 100 سویٹر تو ابھی آپ نے ایک ایک دفعہ ایک دن کا ایک بھی نہیں پہنا. ایسے ہی ہے نا, پہنتے تو نہیں ہے. اور بعض دفعہ میں نے خود اپنے کانوں سے سسٹرز کی باتیں سنی ہیں, سردیاں گزر گئیں فلاں کپڑے تو پہنے ہی نہیں, پھر گرمی آ گئی فلاں سویٹر نہیں پہنا. یعنی بس ہوس ہے, ہوس ہے, حیرت ہوتی ہے. اور ٹھیک ہے, دیکھیں میں یہ نہیں کہہ رہی کہ نہیں کرنا چاہیے, میں یہ نہیں کہہ رہی آپ کو کہ آپ چھوڑ دیں, یا آپ جو لے رہے ہیں آپ ان کو برا کہیں. آپ کو کسی کے بارے میں کچھ سوچنے کا اختیار نہیں ہے, صرف سوچنا ہے تو اپنے بارے میں سوچنا ہے. بعض جب ہم اپنے گھروں میں اس طرح چیزیں رکھ لیتے ہیں کہ کبھی ضرورت پڑی تو کام آئیں گی, کبھی ضرورت پڑے گی تو کام آئیں گی, اس طرح کی باتیں لوگ کر دیتے ہیں. میں اکثر سوچتی ہوں کہ ہم صرف اتنی سی وجہ سے کہ یہ چیز کبھی کام آئے گی. جیسے میں نے کسی کو دیکھا تو بہت بڑے بڑے تھال خرید رہے تھے کوئی, تو میں نے کہا اس کو آپ نے کیا کرنا ہے؟ تو انہوں نے کہا کہ یہ بکر عید پہ گوشت کٹے گا, بانٹنا ہے تو اس وقت کام آئیں گے. تو میں نے کہا یہ بتائیے کہ وہ کتنی دیر رہے گا, एक ही दफ़ा साल में होगा ना, एक ही दफ़ा। और तो घरों में आज ना बड़ी दावतें इस तरह की या कीके होते हैं, लोग होटलों में खाते पीते हैं। मैंने कहा देखिए आप ये जितने का खरीद रहे हैं, और वो ले भी किसी एक जगह से दूसरी जगह भिजवाना था उन्होंने। मैंने कहा आप इसके ऊपर इतना खर्चा आएगा, कराया जाएगा, उधर जाएगा, फिर जहाँ जाएंगी, जहाँ आप अपने घर में बुकॉल इसके रखेंगी, आपको इसको रखने के लिए एक बड़ी अच्छी जगह चाहिए। ये भी हो गया। अब क्या होगा, ये पड़ी रहेगी, बोझल भी रखेगी, दिस एंड दैट, और आपकी मनी भी लगी। ईद आएगी, क्या होगा ज्यादा। फिर आप बाज वक्त लोग सिर्फ इसलिए नहीं ऊपर से उतारते कि अब कहाँ ऊपर से अंगीठी से उतारे, चलो जो है उसमें यूज करें, कोई ऑल्टरनेट ढूंढ लें, कोई नीचे प्लास्टिक बिछा लें, कुछ चादर ढूंढ लें, क्या ये जरूरी। लेकिन सिर्फ और सिर्फ शौक होता है। शादियां होती हैं आज भी हमारे मुल्कों में, देखिए मुझे तो लगता है कि अब अल्लाह के करे कि ये ट्रेंड टूट गया हो, 50-50 बिस्तरों के सेट दे देती हैं माएँ बेटियों को। सारी जिंदगी नहीं चलते, सिर्फ गर्मी सर्दी में उसको धूप लगवानी पड़ती है। इतने सैलाब आए आप उधर दे दो, इतने जलजला सदगने, ये बेटी जब आएगी तो अपने मुल्क में फिर इस्तेमाल करेगी। और वो माएँ चौकीदारा करती रहती हैं उन चीज़ों का, और वो जिधर जाओ उधर से चीज़ें उठाओ उधर ले जाओ। भाई जब जाएंगे तो नहीं मिल जाएगी, आज पुरानी चीज़ों को तो कोई हाथ भी नहीं लगाता। पहले माँ की शादी का सामान बेटियों को बाद दफा माँ बाप दे देते थे, बेटियां भी ले जाती थी और नस्ल दर नस्ल चलता था वो नानी से लेके। अब कौन, अब तो रियलिस्टिक दौर हो गए। जब से ये डिस्पोजेबल चीजों का रिवाज आया है, मुझे लगता है कि फालतू चीजों का रिवाज ही नहीं है। और बिलीव मी कि ये चीज मैंने खुद अपने एक एक्सपीरियंस से देखी कि अपने घर में जितने इंसान होता है उतनी चीज तो जरूरत पड़ती है ना। बाद दफा इस शौक में कि घर में चार लोग आ जाएंगे तो कुछ चीजें पास में, प्लेटें एक जैसी, चलो चार नहीं छह कुछ तो हो। अब मैंने देखा है कि जब ऐसा मौका आता है ना तो ऊपर वाले ही कह देते हैं हम ला रहे हैं कर रहे हैं, वो अपनी इस्तेमाल करके चले जाते हैं। ऐसा मौका मेरे साथ हुआ, उस दिन से मुझे अपनी अलमारी में रखी 6-6 प्लेटें चुभ रही हैं। मैं आपको सच बताऊं कि मैंने तो वो 6 इसलिए रखी कि हमें तो 6 नहीं चाहिए, तो कोई मेहमान आएंगे तो 6 एक तरह की 6 की 12 करके निकाल देंगे। ऐसा मौका आया एक मेरे घर में तो ये दोस्तों ने कहा कि हम अपना ले आते हैं, अपना या अपनी ले के इस्तेमाल कर करा के वो मेरे लिए छोड़ के या अपने लिए लेके चले गए, मेरी तो नहीं इस्तेमाल हुई। उस दिन से आज तक मेरा दिमाग जितनी दफा अलमारी खोलता है सोचती हूँ ब्रांड न्यू पड़ी, अब मैं इनको क्या करूँ, ये तो मेरे अब कभी काम नहीं आनी क्योंकि ये मेरी जरूरत से ज्यादा है। सिर्फ आपको बता रही हूँ कि जिंदगी हल्की कैसे रहती है। 2 घंटे में अगर आपको कोई कहे कि घर को समेटें खत्म करें तो हम में से कितने, 2 घंटे में तो हमारी फ्रिज नहीं सिमटती अल्लाह के हुक्म से। तो जिंदगी आसान करें, आसान करें, ढूंढे लोगों को काम। और मैंने बिलीव भी देखा है जितना देते हैं उतना ज्यादा मिलता है, ये हदीस तो 100% इसकी मैं गवाही दे सकती हूँ कि सदका देने से माल कम नहीं होता। लोगों को कभी कोई एक चीज मिलती है, आपके पास हर वक्त चीज होती है, वजह क्या कि वो आगे से वो क्लॉक खत्म हो गया ना। इमेजिन करिए गटर या सिंक है, क्लॉग आ जाता है ना तो आपका पानी जमा होने लगता है, वो सिंक तक पानी आ जाता है, फिर आप लिख के लगा देते हैं आउट ऑफ ऑर्डर, जी ये काम नहीं कर रहा, खत्म हो गया, मजीद पानी नहीं डालेंगे। आप उस क्लॉग को आगे से हटाएं तो सारा दिन पानी बहता है। क्लॉग क्या है, हमारे दिल में माल की मोहब्बत, कपड़ों की, बर्तनों की, खूबसूरत चीजें, तो शौक से आता है। बाजार जाएंगे खुद ही दिल कर आएगा ये प्लेट ले लूं, ये चम्मच ले लूं, ये ग्लास ले लिया, अब वो ला के सजा दिया घर में, अब देखे ना आपने इस्तेमाल करना ना आपने किसी को देना, अल्लाह आपको और देता ही नहीं है। मैं देखती हूँ कई घरों में 10-10 साल से खूबसूरत डिनर सेट लगे हुए, भाई ये किस लिए, ये खास मेहमानों के लिए। अच्छा जी अब इसका क्या, वो खास मेहमान कब आने, बच्चों के ससुराल होंगे। ऐसी एक वाक्या हुआ हमारे घरों में, अच्छा जी वो बच्चों की शादी है, वो फिर पड़े, फिर वो जो भी थी उनकी कोई भी थी, उन्होंने कहा ये बताओ ये अब कब निकलना है, तुमने तो उस दिन भी नहीं निकाला, नहीं ये इतना कीमती है गोल्ड प्लेटेड, उसको कहीं इतनी अकल ही नहीं थी कि गोल्ड प्लेटेड नहीं लेते, वो अब मौकों पे भी नहीं निकलता क्योंकि उस दिन और बहुत सारे लोग हैं, एक प्लेट ही बच्चे ने तोड़ दी तो मूड खराब हो जाना है पार्टी का, दिमाग का बोझ है। आप इधर से देते हैं ना वल्लाह ही उधर से और आ जाता है, इधर से देते हैं और आता है, और आप एवर न्यू रहते हैं, हम संभाल देते हैं चीजें ले लेके, अब ये इस्तेमाल कब करनी है, अब पहननी कब है, ये तब पहनेंगे वब पहनेंगे, और वो वक्त गुजर जाता है, और बाद में फिर हमारी माएँ रोएंगी हाय बच्ची को बरत नहीं नसीब हुआ। सच्ची बात है, ऐसी भी हालात होते हैं ना। तो जितना चीज आपके हाथों में रहे, इस्तेमाल में रहे, दैट्स योर्स। जो आपकी अलमारियों में, जो आपके लॉकर्स में, वो आपकी नहीं है, वो इंशाल्लाह बाद में आपके लोगों ने आपकी बांटनी है, और कुछ खुश होंगे कुछ रोएंगे कि हाय पहने बगैर दे गई, और कुछ खुश होंगे कि चलो संभाल गई हमारे काम आ गया। तो देने से माल कम नहीं होता। फिर दूसरी बात उससे भी बड़ी है कि माफ कर दो तो अल्लाह इज्जत बढ़ाता है। मैं कहती हूँ सबसे मुश्किल सदका इज्जत का सदका है, हम लोगों को माफ नहीं करते, इसलिए जलते कुटते रहते हैं, इसलिए रोगी रहते हैं। एक लम्हे के लिए कहिए जाओ मैंने सबको माफ, जिसने मुझे कुछ कहा, जिसने मेरी बेइज्जती की, मुझे दुख दिया, मैंने सबको माफ किया, फिर देखिए अल्लाह आपको कैसी इज्जतें देता है। ہم دلوں میں گرجی سگے بہن بھائیوں سے خون کے رشتوں کو نہیں معاف کرتے کیونکہ انہوں نے فلاں 10 سال پہلے ہمارے ساتھ یہ کیا تھا، ہمارا رشتہ چھوڑ دیا تھا، ہمارے ساتھ کاروبار میں ڈنڈی مار دی، بھائی مارو گولی صاحب چھوڑ دو، اللہ سے عزت چاہتے ہو نا تو لو، اور آپ دیکھیں گے یہ جتنا آپ کے لیے آسان ہوتا جائے گا نا اللہ آپ کو اپنے پاس سے عزت بھی دے گا، اور عاجزی اختیار کرنے سے اللہ بلند مرتبہ دیتا ہے۔ یہ حدیث تو میں کہتی ہوں سلوگن ہے زندگی کا، فیورٹ حدیثوں میں سے میرے لیے، میں نے بہت گائیڈ لائن اس سے لی۔ زندگی میں کئی موڑ ایسے آ جاتے ہیں کہ ہر بندے میں نفس ہوتا ہے، اکڑ بھی ہوتی ہے، نخرا بھی ہوتا ہے، غصہ بھی آتا ہے، کئی بھی یہ بھی آتا ہے کہ انہوں نے ہمیں کیا سمجھا، پھر یہ حدیث آنکھوں کے سامنے آتی ہے، ماں تواز حد اللہ رفعہ اللہ، جاؤ بھائی تم کیا اتنے بڑے ہو کہ تمہاری بات کا ہم غصہ کریں، تم بھی چھوٹے ہم بھی چھوٹے۔ تو اللہ سے دعا کیجئے کہ ان حدیثوں پہ ہمارا عمل آ جائے۔ پھر اس کے بعد تندرستی اور مال کی خواہش کے زمانے میں صدقہ دینا افضل ہے، کیوں بھائی؟ کیونکہ اپنی خواہشیں بہت ہیں، تندرست ہیں، کھائیں گے پئیں گے پہنیں گے اڑیں گے، مزہ آئے گا، خواہشیں بہت ہیں۔ جوانی کی خواہشیں کب ہوتی ہیں؟ جوانی میں، ان میں صدقہ دینے سے زیادہ اجر ہے، کیونکہ جب دل ہی مر گیا، اب آپ کا دل ہی اٹھ گیا ان شادی والے کپڑوں سے، اب تو آپ نے اٹھا کے دینا ہی ہے نا کسی کو، پہن تو آپ سکتی نہیں پہنیں گی تو لوگ باتیں کریں گے، اما جی کو کیا سوجی کام والا جوڑا پہن کے آ گئی، اور وہ آپ کہیں اب آپ ایک بیٹی کو کہتی بیٹی تو بنا لے نا، وہ کہتی اما میں تو نہیں پہنتی، بہو تم بنا لو، پہلے مائیں بیٹیوں کو دے دیتی تھیں، بیٹیاں لے لیں گی، پھر بہویں تو ایک لمحے کے لیے نہیں لیں گی، وہ کہتے اچھا اپنی بیٹیوں کو دیتے ہیں، کوئی بھی نہیں لیتا، وہ کہتے آپ رکھیں آپ کے جذبے آپ کے ساتھ، ہمیں نہیں چاہیے، تو پھر خواہشیں ٹوٹ گئی تو کیا ہوا۔ ہاں پھر اسی طرح صدقہ دینے میں جلدی کرنی چاہیے۔ دونوں کی روایت پڑھ لیتے ہیں۔ عن ابی ہریرہ رضی اللہ عنہ قال جاء رجل الى النبی صلی اللہ علیہ وسلم فقال یا رسول اللہ صلی اللہ علیہ وسلم ای الصدقۃ اعظم اجرا؟ قال ان تصدق وانت صحیح شحیح تخشى الفقر وتعمل الغنى ولا تمهل حتى اذا بلغت الحلقوم قلت لفلان كذا ولفلان كذا وقد كان لفلان۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ایک آدمی نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور عرض کیا اے اللہ کے رسول کون سا صدقہ اجر میں افضل ہے؟ آپ نے فرمایا وہ صدقہ جو تو تندرستی کی حالت میں کرے، تجھے غربت کا خوف بھی ہو اور دولت کی خواہش بھی، اور یاد رکھو کہ صدقہ کرنے میں دیر نہ کرنا کہ کہیں جان حلق میں آ جائے تو پھر کہے کہ فلاں کے لیے اتنا صدقہ اور فلاں کے لیے اتنا صدقہ، حالانکہ اس وقت تو تیرا مال غیروں کا ہو ہی چکا۔ اسے بخاری نے روایت کیا۔ یہ ہے اصل میں خوبصورت بات، میں سوچتی ہوں کہ اس کا یقین آ جائے نا تو ہم اپنی زندگی میں وہ سارے خواب پورے ہوتے ہوئے دیکھ لیں جو ہم نے فیوچر کے لیے اٹھا رکھے ہیں۔ ہم کتنے خواب دیکھتے ہیں نا، چلے ہمارے اب خواب دنیا کے نہیں رہے، دین کے ہی رہ گئے ہیں نا خواب مسلمانوں کے، ہم اسلام کو پنپتا دیکھنا چاہتے ہیں نا، ہم اسلام کے نام پہ بڑی بڑی عمارتیں دیکھنا چاہتے ہیں نا، تو اپنی زندگی میں کر جاؤ۔ میں تو کبھی کوئی بات ایسے اپنے ہسبینڈ سے کہو نا، اچھا یہ ایسے ہی شوق میں کوئی بندہ لاٹ میں بھی کرتا ہے کہ اچھا میں مر گئی تو یہ میری چیز فلاں کو دے دینا، ایسی جس سے مجھے پیار ہو، تو کہتے ہیں ابھی دے دو ابھی دے، میں کہتی ہوں آپ تو مجھے ابھی مار رہے ہیں، کہتے ہیں ابھی دے دو اپنے ہاتھ سے دے دو، یعنی مین کہ میرے پر ٹرسٹ نہ کرو میں دے سکوں نہ دوں، ابھی دے دو۔ اور آپ دیکھیں ابھی دیں گے تو ابھی تو ہاتھ میں ہے نا، کل کیا بنے ہمیں کیا پتا۔ بلیف میں اگر ہم صرف اپنی، میں یہ نہیں کہتی ضرورت کی چیزیں چھوڑ دیں، اپنی ساری ضروریات پوری کر کے صرف اپنے ایسٹس اور اپنی پراپرٹیز اور اپنی جیولریز کو جمع کریں نا، تو ہم اسلام کی بہاریں ہر شہر میں دیکھ سکتے ہیں۔ لیکن ہمیں بچوں کا مستقبل پیارا ہے۔ ساری یہ باتیں جو میں آج کر رہی ہوں نا، یہ بھی تفسیر کی باتیں ہیں، لیکن چونکہ آپ سبق پڑھ رہے ہیں تو میری زبان پہ آ رہی ہیں۔ ہم اپنے خواب خود پورے کر سکتے ہیں، کوئی ہمارے خوابوں میں رنگ کب بھرے گا جب ہم نے خود اس کے لیے کچھ نہ کچھ رنگ بنائے ہوں گے۔ اور میں سوچتی ہوں موت، یعنی کہنا چاہیے قبر میں ٹانگ پہنچ جاتی ہے تو انسان کے دل سے مال کی محبت نہیں جاتی، ایک ایک روپے 100-100 روپے پہ جھگڑا کرتا ہے، اور وہ بھی اگر اللہ کے راستے میں جانے کا ہو اس پہ بھی جھگڑتا ہے۔ کبھی انسان سوچے نا تو واقعی ان الانسان لحب الخیر لشدید، سچ کا اللہ تعالیٰ نے سورۃ عادیات میں کہ انسان بے شک مال کی محبت میں بڑا ہی شدید ہے، کہتا نہیں ہے کوئی لیکن گرا پڑی ہوتی ہے دل میں. تو اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمارے مال کو ہمارے ہاتھوں سے دوسروں کو دلوائے، ان کی دعائیں لیں، ہو سکتا ہے اس دعا سے عمر لمبی ہو جائے اور ہمیں اور جینے کا موقع بھی مل جائے. پھر مسلمان جو جانور کھا جائیں وہ صدقہ ہے. آیت پڑھی رضی اللہ عنہ قال رسول اللہ صلی اللہ علیہ وسلم ما من مسلم یغرس غرسا او یزرع زرعا فیاکل منہ طیر او انسان او بہیمۃ الا کان لہ بہ صدقہ. حضرت انس رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کوئی مسلمان نہیں جو درخت لگائے یا کھیتی سینچے پھر اس سے انسان یا پرندے یا چوپائے کھائیں مگر وہ اس کے لیے صدقہ ہے. اسے بخاری نے روایت کیا اور مسلم نے بھی، اور یہ الفاظ جو ہیں یہ بخاری کے ہیں. اب آپ دیکھیے کہ اس سے بڑھ کر اور کھلا صدقہ کیا ہوگا. آپ کوئی بیج بھی ڈالتے ہیں تو آپ سوچیں کہ کوئی تو کھائے گا نا. بعض دفعہ آپ دیکھیے کہ ہمارے پاس اپنی ضرورت سے زائد کھانا ہوتا ہے، ہم فریجوں میں رکھتے رہتے ہیں دو تین دن، پھر بچے کھاتے نہیں ہیں دوبارہ، پھر ایک ہفتے بعد ہم فریج صاف کرتے ہیں، اب کہتے ہیں یہ تو خراب ہوگی اس کو پھینک دو. کسی انسان کو آپ دیکھیے کہ روز کھانا بنتے ہی نا ہر گھر میں، اول تو اگر آپ خود کھا لیتے ہیں تو ایکسیلنٹ، دی ایکسیلنٹ، ضائع نہ کریں. خود نہیں کھا سکتے نا، امیجن کریں یہ کھانا کون کھاتا ہوگا، کوئی اس ٹائپ کا کھانا کس کو پسند ہے، فوراً اس کو جو بچا اس کو اس کے لیے نکال لیں، اچھی طرح سے صاف کریں، اس کا ایسا گفٹ بھیج دیں. کوئی تو کھائے گا نا آپ جیسا کھانا. مسجد میں مر جاتے ہیں آپ سب کے، آپ کو بھی پتہ جن کے بھی جاتے ہیں الحمدللہ، وہاں ہر وقت ہر طرح کے لوگ ہوتے ہیں، کوئی غریب کوئی مسافر ہے، آپ کھانے کا ایک پیک بنا دیں، یہ کھانا بچا ہے آپ جس کو بھی مناسب سمجھے دے دیں، کیا فرق پڑتا ہے. آپ کی فریج صاف اور کسی کی دعائیں لگیں، کسی کو اپنے کھانے میں شامل کر لیں. اس طرح چھوٹی چھوٹی نیکیاں مجھے لگتا ہے کہ اس طرح انسان کو انسان دوست بنا دیتی ہیں. پھر یہ پروٹوکول نہیں ہوتے ہائے کوئی کہے گا کیا بھیجا ہے، بھائی کھانا دیا آپ کو، جو خود کھائے وہی آپ کو بھیجا ہے. تو یہ نیکیاں کرنا واقعی حقیقت ہے، یعنی یہ وہ نیکیاں جو بہت ایزی ہوتی ہیں، جس کا آپ کہنا چاہیے ہماری رینج میں ہوتی ہیں، لیکن ہم اس کی کیئر نہیں کرتے. تو آج سے اس چیز پہ غور کریں، جو چیز فریش ہوتی ہے وہ فریش ہی ہوتی ہے. اگر آپ کا دل کر رہا ہے کہ کھائیے، آپ کو اچھی لگی، تھوڑا سا بچے نا اس کو ڈال کے اپنے کسی نیبر میں بھیج دیں، چلیں بھی آپ دوست کو کہہ دیں آپ کھا لو، آپ کو مزہ آئے اس کو بھی آ جائے گا. بس ہم کہتے ہیں نہیں اب یہ تو تین چار دفعہ تو کھاؤں گی. اب تین چار دفعہ کیا ہو کہ پہلی کھائی بہت مزہ آیا، دوسرے دن کھائی تو اتنا ٹیسٹ نہیں آیا، اور تیسرے دن بچے بولتے ہیں امی آخر یہ ہم کب تک کھائیں گے. وہ کشش ہی ختم. جو چیز آپ کو اچھی رکھنی ہے نا اس کو تھوڑا رکھیں، دیٹس اٹ. آپ جس چیز سے اپنے گھر والوں کا دل بھی بھر دیتے ہیں نا بار بار کھلا کھلا کے، تو وہ مثال ہے آپ نے چکن بنائی بہت مزہ آیا، کھا لی سب کہ امی آپ نے بہت اچھا چکن بنایا، ہوگی ختم، اور ہے ختم ہو گیا، ہرس رہے گی نا. پھر دوبارہ جب آپ اچھے مہینے بعد دو بعد جب بھی بنائیں گے خوشی سے کھائیں گے. اب وہ آدھی ٹرے کھائے گی آدھی بچ گئی، اب آدھی آپ نے اگلے دن پھر گرم کی، تیسرے دن کی. ایک بچے کا کمنٹ یاد آ گیا، کہتا ہے دعوت تو ایک ہو جاتی ہے، اس کی سزا ہم پورا ہفتہ بھگتتے ہیں. وہ روز وہی کھانے نکلتے ہیں، تو وہ کب نکلتے ہیں جب ہم پھر اس کو سمیٹتے نہیں ہیں. تو بہرحال انسان آخری پھر کوشش یہ رکھے، جی جی آخری کوشش یہ رکھے کہ پھر انسان نہیں تو جانور کے منہ میں چلا جائے، پرندے کے، چڑیا کے، کوے کے. پہلے لوگ اپنی چھتوں پہ ڈال دیتے تھے، یہاں تو چھتوں پہ بھی نہیں ڈال سکتے، وہ ٹیڑھی چھتیں ہیں، وہ نیچے گرے گا اور اجازت بھی نہیں مرحلے ہوگی. لیکن بہرحال کوئی نہ کوئی ایسا طریقہ کریں کہ کوئی کھا جائے، چونٹیاں ہی کھا جائیں، مکھیاں ہی کھا جائیں، کوئی کھا جائے، لیکن بن میں نہ پھینکے. جو میں دیکھتی ہوں لوگوں کو بن میں کھانا پھینکتے ہوئے، جب وہ آدھا کھایا لیفٹ اوور تو ایک دم دل کو ہاتھ پڑتا ہے. اور کچھ نہیں، دیکھیے کھانے والا جو بن ہے اس کو الگ رکھے، یہاں بھی ایسے ہی ہے نا، بن الگ ہیں. وہاں ناروے میں نا اتنے چھوٹے چھوٹے باکسز ہوتے ہیں، دیکھنے میں ایسے گرین کلر کے ہوتے ہیں، لگا لیجئے جیسے ایک در جیسے لیپ ٹاپ کو اگر سیدھا باکس بنا دے اتنے، اس کے اندر گرین کلر کے لفافے لگے ہوتے ہیں، گورنمنٹ کی طرف سے ملتے ہیں، لوگوں کے اوپر یعنی کاؤنٹرس پہ پڑے ہوتے ہیں، ایک وہ پڑا ہوتا ہے ایک میں بلو لفافہ ہوتا ہے. بچے کو پتہ ہے، دعوتیں جب ہوتی ہیں ہمارے اسکول میں بھی اس طرح کے بہت سارے باکسز ہم نے وہاں رکھے ہوتے ہیں جہاں لوگ خالی پلیٹیں رکھتے ہیں. الحمدللہ سب کو پتہ ہے، پورے شہر کا پتہ ہے، لوگ اپنی پلیٹ کا کھانا جو بھی ہڈی کھانا جو بچے نا وہ گرین لفافے والے باکس میں ڈال دیتے ہیں، اور اگر کوئی پلاسٹک ہے یا ایسے جو سیل کھولتے ہیں وہ اس میں ڈالتے ہیں. تو وہ کھانا پھر وہ کہتے ہیں کہ بعد میں جا کے کھاد بنتا ہے اور جانوروں کو ڈالتے ہیں. तो ये तसल्ली होती कम अज़ कम हमारा खाना गंदगी पैम्पर खाना सब मिक्स तो नहीं हुआ ना। और आपको पता कि ये मुल्क जो ऐसे हैं कि अपना ट्रैश बेचते भी हैं, वो क्यों इतना, मैं खुद सोचती होती थी कि ये इतना पैसा लगाते हैं घरों में, इतने मोटे मोटे लिफाफे होते हैं रोल में, जो यहाँ आपने देखा कि टेल से लें तो आपको पे करके लेने पड़ते हैं, अक्सर दुकानों पर पे करके लेते हैं ना, तो वो गवर्नमेंट फ्री देती है स्टोर्स, जब भी आप शॉपिंग करते हैं तो वहाँ बाहर बॉक्सेस पड़े होते हैं जितने मर्जी आप लें, एक ब्लू कलर के एक ग्रीन कलर के हैं। तो मैं कहती थी इनका खर्चा कैसे पूरा होता है, ये क्यों करते हैं ऐसा, फिर घरों में बॉक्सेस बड़े छोटे। अब मुझे इस ट्रिप में पता चला कि वो अपना ट्रैश बेचते हैं, स्वीडन को जाता है ट्रैश इनका और वो खरीद के उस ट्रैश से अपनी खाद बनाते हैं। तो ये अब रिसाइकिलिंग भी तो एक खूबसूरत चीज़ है ना, मैं इसको इस तौर से सोचती हूँ कि अल्लाह की नेमत का हक अदा करना है कि हम उसकी नशुक्री नहीं करते। बहरहाल आगे देखते हैं, औरत अपने घर के खर्चे से सदका दे सकती है। अनायशा रदी अल्लाहु अन्हा कालत قال رسول الله صلى الله عليه وسلم اذا انفقت المرأة من طعام بيتها غير مفسدة كان لها أجرها بما أنفقت ولزوجها أجره بما كسب وللخازن مثل ذلك لا ينقص بعضهم أجر بعض شيئا। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा कहती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब औरत घर के खाने से सदका दे बशर्ते कि शौहर के साथ बिगाड़ की नीयत ना हो, तो इसे इसका भी अजर मिलेगा और इसके खावन को कमाई करने का अजर मिलेगा और ख़जानची को भी उतना ही, और किसी का सवाब दूसरे के सवाब को कम नहीं करेगा। इसे बुखारी ने रिवायत किया। वही बातें जो हम कर रहे थे घर के खाने की, उसके ऊपर मज़ीद डिस्क्रिप्शन आ गई। पहली बात है कि मर्द के साथ बिगाड़ से क्या मुराद है, यानी उसको ये फील ना हो कि मेरी औरत बनाती इतना ज़्यादा है कि बाद में फिर वो बचता है तो दूसरों को खिलाती है, ठीक है। यानी मर्द की कमाई के ऊपर एक्स्ट्रा बोझ ना डाले कि ज़्यादा इसलिए बना ले कि अब मैं दूसरों को दूँ, अच्छे टर्म्स के साथ अगर मर्द को साथ शामिल करती है तो उसको भी अजर है फिर मर्द को भी अजर है। फिर उसके बबलिल खास ही नहीं मिसल जालिका, और खाजिन यानी खजानची को भी उतना ही उसका सवाब है। ये कौन है, यानी जो उसको स्टोर करने में किसी भी तरह उसको जमा करने में शामिल होता है। इससे में खाजिन में आप इसके कई मुख्तलिफ माने हो सकते हैं, पैसों का हिसाब रखने वाला, मसलन आप चीज़ खरीदते आपका बच्चा लेके आया आप उसको पैसे दे रहे, यानी छोटा सा हिस्सा भी नेकी में आपका डलता है ना तो आपका अजर है। अच्छा ये हदीसें आज पढ़ रही हूँ, मेरे दिल में ऐसे ही पता नहीं सुबह क्यों आ रहा था, मैंने इरम से पूछा कैंटीन में क्या है, तो ये मैं अक्सर मोस्टली पूछती हूँ इनसे, तो मेरे दिल में आया कि इनसे मैं कहती हूँ कि एक पूरा हफ्ता कैंटीन मेरी तरफ से करें आप। ऐसे ही दिल में आ रहा था खुद से ही कि देखते हैं कि भला मुझे आता पकाना कि नहीं, मैं पका सकती हूँ कि नहीं, भला लोग लेते हैं कि नहीं लेते। तो ये सदके जो हमारे अपने हाथ के हैं इसको तो हम खुशी से कर सकते हैं ना, तो इस तरह की छोटी छोटी चीज़ों को जब आप अजर की नीयत से करेंगे तो इंशाल्लाह ताला इसमें आपके लिए बहुत बड़ा अजर होगा। फिर उसके बाद देखिए, सदका देकर वापस लेना जायज़ नहीं और ख़रीदना नामुनासिब है, इसको नोट कीजिएगा। अन उमर इब्न अल खत्ताब रदी अल्लाह अन्हु यकूल حملت على فرس في سبيل الله فأداءه الذي كان عنده فأردت أن أشتريه وظننت أنه يبيعه برخص فسألت النبي صلى الله عليه وسلم فقال یہاں سے حدیث کے الفاظ ہیں لا تشتری ولا تعد فی صدقتک وإن آتاکہ بدرہم فإن العائد فی صدقتہ کالعائد فی قیئہ۔ हज़रत उमर बिन ख़त्ताब कहते हैं कि मैंने एक घोड़ा सवारी के लिए अल्लाह की राह में दिया, जिसको दिया था उसने उसको ज़ाया कर दिया, यानी उसकी खिदमत ना की तो घोड़ा बीमार हो गया या मर गया या कुछ भी हो गया। तो मैंने इसको ख़रीदना चाहा और ख़्याल किया कि वो सस्ता बेच देगा, मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा, आपने फरमाया इसे मत खरीदो और अपने सदके को वापस ना लो, ख्वाह वो तुमको एक दिरहम में दे, क्योंकि सदका देकर वापस लेने वाला ऐसा है जैसे कह करके चाटने वाला। इसे बुखारी ने रिवायत किया। अब देखिए कि इसमें ये हदीस जो यहाँ इसके लिए आई है, यही हदीस जो है तोहफा देकर लेने के लिए भी आती है, यहाँ सदका देने के लिए आ गई है। अब इसमें क्या हिकमत क्या है? आप देखिए कि पहली बात यह है कि जब इंसान एक चीज़ अल्लाह को दे दी तो बस दे दी, फिर बेनियाजी हो जाए, फिर उसका ख्याल ना करें। समटाइम हमारे दिलों में ये आती है बात कि जिसको हमने दिया उसने उसका क्या किया, उसने उसकी सही कीमत लगाई कि नहीं, उसने उसको औने पौने पे तो नहीं बेच दिया। अगर तो आप एक जिम्मेदार हैं, मसलन जैसे ये स्कूल है, अब यहाँ हमारे पास सदके की चीज़ें आती हैं या यहाँ कोई डोनेट करता है, तो हम में से जो भी जिम्मेदार है उसको ज़रूर नज़र रखनी चाहिए कि किसी की इतनी अजर वाली चीज़, इतनी मोहब्बत से दी हुई चीज़ को हमने कोड़ियों के मोल तो नहीं बेच दिया। और हमारे कल्चर में एक अजीब सी बात है, जहाँ लफ्ज़ डोनेशन आ जाएगा, सदका आ जाएगा, वहाँ उस चीज़ की डिवैल्यू होना तो लाजिम है। कोई बाजार से 50 की चीज ला के आपको इधर डोनेट करेगा ना, तो हम कहेंगे अच्छा सदका बॉक्स है, सदके पे है ये, तो ये 50 नहीं है तो 20 की होनी चाहिए। ये मेरा ख्याल है दिल से उसके जज्बों की कदर ना होना है, ऑपोजिट होना चाहिए कि बाजार से आज भी वो आपको 50 की मिलती है, किसी ने नई चीज सदके में दी है, आप उसे 55 की या 60 की खरीदें ताकि उसके भी अजर को बढ़ा सके, ठीक है। लेकिन दूसरी बात यह कि इधर जो उसने सस्ता बेचा, और असल में जो बात आपने मना की है ना, वो ऐसे लग रहा है कि हजरत उमर ने दोबारा उसको अपने लिए खरीदना चाहा था, और दिल में क्या था कि वो डिवैल्यू हो गया तो मैं ख़रीद लूँ तो मुझे इसका फ़ायदा हो जाएगा। तो फिर वही बात है कि इन्नमल आमालु बिन्नियात, अगर आप इस सोच से उससे ले लेते हैं कि दोबारा इसको ज़रा ठीक ठाक करके अल्लाह के रास्ते में दे दें, तो इट ऑल डिपेंड्स अपॉन दी सरकमस्टांसिस, हालात और वाक़ियात को देखा जाएगा। इसलिए इसे आपको एक बात खास नहीं कर सकते, क्योंकि मुझे पता है कि इसको सुनने के बाद फ़ौरन ज़हनों में कई सवाल उठेंगे। मसलन जैसे हमने नॉर्वे में चीज़ें जमा की तो बहुत सारी सिस्टर्स ने गोल्ड दिया था अपना, एक ऐसी सिस्टर थी वो बंद का बंद अपना पूरा थैला ले आई थी, जिसमें जब चीज़ें निकली तो हम खुद हैरान थे कि उसने खोल के देखना भी नहीं गवारा किया। जब चीज़ें निकली सब हुआ तो उसमें एक चीज़ ऐसी थी कि जो उनके हस्बैंड ने उनको दी हुई थी, पता नहीं डायमंड थी, रिंग था, क्या था। बाद में घरों में आपको था कि होता है, इन लॉज भी होते हैं, सब होते हैं, कुछ इस किस्म के हालात थे। तो फिर हमने उनको कहा कि आप इसको ले लें, तो उन्होंने दोबारा वो खरीद ली इस सोच के साथ के चले और मतलब मियाँ को भी बुरा ना लगे। तो हालात देखे जाएंगे, वाकयात देखे जाएंगे, और इसमें अगर आप एक दफ़ा कोई गोल्ड अल्लाह के रास्ते में देते हैं बाद में ख़रीद लेते हैं तो ये उस रंग में नहीं है, यानी यहाँ थोड़ा सा ज़ाती फ़ायदा लग रहा था कि सस्ता बिच रहे। तो बहरहाल इस एक हदीस पर हम पूरा मसला भी नहीं समझ सकते, लेकिन बहरहाल हदीस ये मौजूद है। मैयत की तरफ से सदका करना जायज़ है। अन इब्ने अब्बास रदियल्लाहु अन्हुमा إن رجلا قال يا رسول الله صلى الله عليه وسلم إن أمي توفيت أفينفعها أنت صدقت عنها قال نعم قال فإن لي مخرفا فأشهدك أني قد تصدقت به عنها। हज़रत अब्दुल्ला बिन अब्बास से रिवायत है कि एक आदमी ने कहा है अल्लाह के रसूल मेरी वालदा फौत हो गई हैं, अगर मैं उनकी तरफ से सदका दूँ तो क्या उन्हें फ़ायदा होगा? आपने फरमाया हाँ। उसने कहा मेरा एक बाग है, मैं आपको गवाह करता हूँ कि मैंने उसकी तरफ से सदका कर दिया। इसे तिर्मिज़ी ने रिवायत किया। कितना बड़ा दिल था बेटे का, पूरा बाग ही माँ के नाम पे दे दिया। अब माँ के नाम पे बाग देने का क्या मतलब है? उसका फल हर साल उतरेगा तो माँ के लिए ऑनगोइंग सदका जारी होगा। और इसी तरह से बिल्कुल वही याद आ गई बात मुझे हज़रत उस्मान के कुएं की, जो मदीना के करीब है। हम लोग जब पिछले साल उम्रे के ट्रिप के साथ गए थे तो वहाँ हमने उस कुएं को जाके देखा था, और वहाँ वो बाग मौजूद है कि जो उस दौर में हज़रत उस्मान ने डोनेट किया था। मेरे पास एक उसका डॉक्यूमेंट मौजूद है, इंशाल्लाह शेयर करूंगी जब भी मौका आएगा साथियों के साथ। तो उन्होंने बताया कि हज़रत उस्मान के नाम से तब से लेकर आज तक उस बाग का सब माल खर्चा जो वो जा रहा है, और वो इस वक्त खाना काबा की जो रेनोवेशंस होती हैं और जो वहाँ के एक्सपेंसिस हैं उसमें जाता है। तो क्या वो निकियाँ होंगी उस दिन, तो खड़े होकर हमने सब ने इतनी नियतें की, नंबर्स लिए, जो हमारे सरकारी साहब थे हमने उनसे भी, जिन्होंने हमें ये वाक्य सुनाया और फिर बाद में मैंने खुद भी पढ़ा वाक्य को, तो हमने उनसे कहा कि हमें भी बताएं कि कोई यहाँ कॉन्टैक्ट नंबर हो, हम हरम की रेनोवेशन में लगाना चाहते हैं। इंसान है ना, हमेशा अपना लालच चाहता है, लेकिन आपको था कि आम लोगों का सदका वो लोग नहीं लेते, एक तो ये भी डर है ना, पता नहीं कौन क्या दे देगा, किस्मत से लगता है ऐसी जगहों पे तो। लेकिन वो कब से उस्मान का दौर, आज का दौर देखिए, उसकी सारी चैरिटी उसमें जा रही है। तो इस लिहाज से जो फसल ऐसी हो जो हर साल हो गई, यानी ऑन गोइंग मिसाल है, ऐसे बहुत सारे लोगों को मैं जानती हूँ अल्हम्दुलिल्लाह, आज तो हमारे अपने एक्सपीरियंसिस में भी ये चीज़ें हैं स्कूल के साथ, लेकिन दूर से देखें तो घर है किसी का और उन्होंने उस घर को किराए पर चढ़ा के उसको वक्फ फीस भी लीला कर दी है। इसी तरह हमारे खुद अपने नाना की दुकानें हैं, उन्होंने अपने हाथ से मस्जिद बनाई थी, मस्जिद के साथ नीचे दुकानें। आज तक ये मुझे चंद एक महीना डेढ़ पहले पता चला कि उनको फौत हुए भी आज 15-16 साल हो गए हैं, लेकिन वो दुकानों से किराया आता है वही उस मस्जिद का खर्चा जाता है। और जो भाई एक मामू का बेटा ये बात बता रहा था तो उसने बताया कि आज तक उस मस्जिद में हम लोगों ने लोगों से डोनेशन नहीं ली, क्योंकि दादा अबू की ख्वाहिश थी कि इस मस्जिद का खर्चा मैं नहीं चलाना है। तो अब अगर आप देखें वो दुकानें ना बनी होती, किराए पर ना चढ़ी होती, उसका खर्चा ना आता, तो हो सकता है बाद में बेटे उस तरह ना दे पाते, बेटों पोतों के हाथ में चीज जाती, तो वो मशहूरी मस्जिद इस नाम से है। तो अल्हम्दुलिल्लाह वहाँ दिन ब दिन एक्सपेंशन ही हो रही है। तो कोई ऐसी नेकी जरूर करे इंसान अपने हाथ से करके कि मेरे बाद कब्र में इसका मुझे जो है वो हिस्सा मिलता रहे। फकीर आदमी गनी या आले हाशिम के किसी फर्द को सदका के माल से हदिया दे सकता है, यानी फकीर आदमी है खुद, गनी आदमी यानी अमीर है जो, या आले हाशिम, आले हाशिम आपको होता है ना, जो लोग खुद को आजकल सैयद कहते हैं, अगर रियल में वो सैयद हैं तो उनको सदका नहीं जाता। लेकिन अगर एक गरीब आदमी आपकी मासी है, उसको किसी ने ज़कात से कोई पैसे दिए, उसने उससे खाना खरीदा, अब आप उस मासी के घर चले गए तो उसने वो खाना आपके सामने रखा तो आप खा सकती हैं क्योंकि आप वो उसकी मालिक है, ये इससे मुराद है। रिवायत देखते हैं, अनस रज़ी अल्लाहु अन्हु أن النبي صلى الله عليه وسلم أوتي بلحم قال ما هذا قالوا شيء تصدق به على بريرة فقال هو لها صدقة ولنا هدية. हज़रत अनस रज़ी अल्लाह अन्हु कहते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास गोश्त लाया गया, आपने पूछा ये गोश्त कैसा है, कहा गया बरीरा यानी आज़ाद करदा लौंडी पर किसी ने सदका किया, आपने फरमाया वो इसके लिए सदका है और हमारे लिए हदिया है, इसे अबू हुरैरा ने रिवायत किया। आप कहते हैं कि बरीरा हज़रत आयशा की आज़ाद करदा लौंडी थी, तो उनकी ये बात हो रही है। तो गोया कि कोई गरीब औरत है, उसको कोई किसी भी पैसे से देता है तो शक ना करें, बस वो गरीब रिश्तेदार होते हैं, हमें शक होता है कि लोग इनको ज़कात से भी कुछ दे सकते हैं। अब अगर वो आपको कोई गिफ्ट दें तो आप पूछने लग दें ये कहाँ से आया, ये ज़कात का नहीं, दैट्स इट, जब उसके हाथ में आ गया तब उसका हो गया, वो ज़कात का नहीं रहा। एहसान जितलाने से सदक़े का सवाब ज़ाया हो जाता है। अन अबी ज़र रज़ी अल्लाहु अन्हु क़ाल قال رسول الله صلى الله عليه وسلم ثلاث لا يكلمهم الله عز وجل يوم القيامة ولا ينظر إليهم ولا يزكيهم ولهم عذاب أليم المنان بما أعطى والمسبل إزاره والمنفق سلعته بالحلف الكاذب. हज़रत अबू ज़र कहते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क़यामत के दिन अल्लाह ताला तीन आदमियों से ना कलाम करेगा, ना उनकी तरफ देखेगा, ना इनको पाक करेगा। ये किस चीज़ की अलामत होती है? इंतहाई नाराज़गी की। एक होता है कोई आपसे पूछता है ये किया ये कर लो ये अच्छा है, हमें बस दफ़ा ये बुरा लगता है, हमें क्यों पूछते हैं, हमें क्यों कहते हैं। फिर एक वो वक्त आता है अगला कहता है मेरी भला से, मैंने तुमसे अब पूछना भी नहीं, मैंने इस पर बात भी नहीं करनी, मैंने तुम्हारी तरफ देखना भी नहीं। तो ये शिद्दत की नाराज़गी की अलामत है। अल्लाह ताला हमें अपने गज़ब और गुस्से से बचा के रखे, और इनके लिए दर्दनाक अजाब होगा। कौन है वो? अल्लाह ताला हमें उनमें ना करे। नंबर एक, देकर एहसान जतलाने वाला, तहबंद लटकाने वाला, और झूठी कसम से अपना सौदा बेचने वाला। देकर एहसान जतलाना वही है कि पहले हम मासियों को दे देते हैं फिर उनको सुनाते हैं सलवाते हैं। फिर इसी तरह से तयबंद लटकाने वाला यानी मर्द है और अपनी आज़ार को टखनों से नीचे करे, और झूठी कसम से अपना सौदा बेचने वाला। हर नेकी का काम सदका है। देखिए ये है सबसे आसान सदका, كل معروف صدقة. حدیث کیا ہے؟ عن حذیفة رضی اللہ عنہ قال قال نبیکم صلی اللہ علیہ وسلم كل معروف صدقہ. حضرت حذیفہ کہتے ہیں کہ تمہارے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہر نیکی کا کام صدقہ ہے. اسے مسلم نے روایت کیا. تو یہ ان تمام لوگوں کے لیے بہت ہی تسکین کے قابل حدیث ہے کہ جن کے پاس نہیں ہے, سچے نہیں ہوتا تو صدقہ نہیں کر سکتے نا, مال نہیں دے سکتے, کھانا نہیں کھلا سکتے, بڑے بڑے ڈونیشنز نہیں دے سکتے. کوئی بات نہیں, نیکیوں کے کام بڑھاتے جائیں, وہ آپ کے لیے صدقہ ہو جائے گا. تو یہ تھا ہمارا بہت ہی خوبصورت ٹاپک نفلی صدقے کے بارے میں. کوئی سوال ہے آپ کے ذہنوں میں تو آپ لوگ پوچھ سکتے ہیں. جی صدقے
کے بارے میں تو الحمدللہ کافی کلیئر ہو گیا. زکوٰۃ کے بارے میں ایک چیز پوچھنا تھی کہ جو ہم زکوٰۃ چیریٹی میں اگر دے سکتے ہیں, جیسے کینسر ہاسپٹل ریسرچ ہے یا نظر کے ہاسپٹلس ہیں, پلس اس میں بھی پھر فرق آتا ہے کہ جیسے ایک اپنے ملک میں ہے وہ مسلمانوں کا ہے اور جو یہاں پہ ہیں یہاں پہ ہمارے بینیفٹ کے لیے, تو کیا اس اگر کوئی صدقہ نہیں دے سکتا, خیرات نہیں دے سکتا, صرف زکوٰۃ ہی دے سکتا ہے وہ, تو کیا ان جگہوں پہ وہ زکات دے سکتا ہے؟
جی دیکھیے کہ زکات کا جو ٹاپک گزرا ہے نا جس میں فرض صدقات کی بانٹ ہے, آپ اگر اس 8 چیزوں کی ترتیب دیکھ لیتے ہیں تو اس میں غیر مسلم نہیں آتا نا, یہ زکات کے مصارف جو ہے نا. اب اس میں اگر آپ دیکھتے ہیں کہ جو لوگ, آپ کا جو سوال ہے, اگر تو یہ کسی بھی ایسی جگہ پہ ہے کہ بینیفٹ عمومی طور پہ اگر آپ کہیں تو دے سکتے ہیں, لیکن خصوصی طور پہ دیکھ لینا چاہیے کہ آپ اگر جن ملکوں کی بات کر رہے ہیں وہاں بھی یہ سب ہو رہا ہے. نمبر ایک کہ وہ ہمارے غریب ملکوں سے زیادہ افورڈیبل ہے, افورڈ کر سکتے ہیں نا. دوسری بات ہے کہ وہاں غیر مسلم کا علاج ہوگا, تو اگر چوائس موجود ہو, اگر میں یہ آپ کو چھوٹی سی ٹپ دے رہی ہوں, باقی عمومی بات اور ہے, تو پھر اپنے ملکوں میں دینا چاہیے. ٹھیک ہے جی. آپ پھر جی یہ بہت اچھا سوال ہے. دیکھیے صدقہ دینے والا نا ایک کاروباری ہونا چاہیے, بیسٹ جگہ پہ انویسٹ کرنا ہے. کاروباری جو ہوتا ہے نا وہ اپنا پیسہ ایسے ہی نہیں بازار میں پھینکتا, وہ یہ دیکھتا ہے کہ کہاں زیادہ فائدہ ہوگا. تو جب بھی دے تو یہ سوچ کے دے. دو چیزیں ہیں صدقے کی, بات ہم نے پیچھے ڈیٹیل سے کی لیکن آپ نے سوال کیا تو میں اس کا مختصر جواب دیتا ہوں. دیکھیے دو چیزیں ہیں, ایک وہ چیز ہے اور ایک وہ وقت ہے. دو چیزیں, یعنی دے کیا رہے ہیں اور کن حالات میں دے رہے ہیں. اگر کسی مسجد میں ضرورت ہی اس وقت صرف سمجھیں کہ پنکھے کی ہے, کہ اس کی وجہ سے لوگ آ ہی نہیں رہے, گرمی ہے اور ابھی نہ دیے, ٹائم بینگ یہی ضرورت ہے, تو اب آپ کہتے ہیں کہ پنکھا دیا 2-3 سال میں خراب ہو سکتا ہے تو پھر میں نہیں دیتی. نہیں, آج دینے کی ضرورت ہے ان کو, آج اسی کی ضرورت ہے اور آپ دے بھی سکتے ہیں اور آپ تک وہ نیکی پہنچ گئی, دے دیجئے. اور میرا ایمان ہے اس بات پہ, اخلاص کے ساتھ دیا ہوا مال جو ہے نا, اگر عام پنکھا 5 سال چلتا ہے تو آپ کا پنکھا 10-20 سال چلے گا. کبھی میں مسجدوں میں اور اداروں میں ضائع ہوتی بھی چیزیں دیکھتی ہوں نا, لوگوں کی چیزیں دی ہوئی, تو میرا دل کھنچ جاتا ہے. ایک تو میں سوچتی ہوں کہ ان کی لائک مس ہینڈلنگ کی وجہ سے یہ چیز ضائع ہوئی ہے, انہوں نے دینے والوں نے کتنے پیار سے دی ہوگی ان کی ضائع. دوسری میں اس طرح بھی سوچتی ہوں کہ پتہ نہیں شاید ان کی اس قابل ہی تھی کہ ضائع ہو جائے, تو اس کا نیت سے ہے. تو آپ نیت جو رکھیں گے انشاءاللہ آپ کو اس کا اجر ملے گا. جی ایک پہلے ایک پہلے ادھر آپ میں سے کسی نے ہاتھ اٹھایا تھا, ارم سے پہلے میں نے کسی اور کا ہاتھ دیکھا تھا. کوئی نہیں ہے تو پھر آپ کر لیجئے. جی
وہی کوشچن تھا کہ جو پہلے مجھے آنسر مل گیا تھا زکات کے, جو پریشس آپ کی چیزیں اس کے اوپر کیا کرنا ہے, لیکن پریشس چیزیں ہم زکات میں دے سکتے ہیں, اس کا آنسر نہیں ملا, پلیز ذرا بتائیں.
جی یعنی اس کا سوال یہ ہے, یہ اس سوال کو اس طرح سے لوگ کرتے ہیں عموماً کہ جب زکات دینی ہوتی ہے تو کیا ہم اپنی چیزوں سے دے سکتے ہیں. مثال دیتی ہوں, میں نے بھی جب کسی سے یہ بات ہوئی تھی تو انہوں نے یہ مثال دی تھی, کپڑے کا کام کرتا ہے ایک شخص, ٹھیک ہے, بزنس مین ہے. اب ظاہر ہے کہ کاروباری لوگوں کے پاس ہر چیز تو نہیں بکتی, کچھ چیزیں پڑی بھی ہوتی ہیں, بک نہیں رہی, سٹک ہو گئی ہیں, اوور سٹاکنگ ہو گئی ہے, تو کیا اینڈ آف دا ایئر زکوٰۃ میں ہم اپنی وہ چیزیں دے سکتے ہیں؟ سوال سمجھ آ گیا؟ یہ اسی قسم کا آپ کا بھی سوال ہے. تو دیکھیے اس کا بیسٹ طریقہ یہ کہ اس چیز کو بیچے, جتنے کی وہ بکے وہ پیسے زکوٰۃ میں دے دیں. اپنی سٹک چیز جو ہے وہ نہیں دے سکتے, اس لیے کہ یہ تو ایک مجبوری اپنی اگلے کے پلے ڈال دی. اسی سے ریلیونٹ شاید آپ کے ذہن میں سوال نہ آیا ہو, میں ہی کر دیتی ہوں آپ سے, وہ بھی آپ کے بہت فائدے کا ہوگا. آپ نے کسی کو ادھار دیا, آپ نے 5 لاکھ روپیہ دیا, اب آپ نے ادھار دیا کہ وہ آپ کو ایک سال میں واپس کر دیں گے، ایک سال کیا، دو سال تین سال گزر گئے، اب کیا اس پیسے کو آپ نیت کر سکتے ہیں کہ اچھا میں نے زکوٰۃ میں دے دیا، یا میں نے اس کو اس سوچ میں معاف کر دیا کہ یہ ضرورت مند ہے تو زکوٰۃ میں دے دیں؟ سوال سمجھ آ گیا آپ کو؟ اس طرح سے اگر آپ دیکھیں کہ یہ سوال ہے کہ وہ ہے ہی اتنا غریب کہ دے نہیں پا رہا یا دینا نہیں چاہتا یا سو آن جو بھی ہے، تو اس میں تو ہم نے اپنی مجبوری اس کو دی، وہ تو ہم دے چکے تھے، ٹھیک ہے؟ اگر ہم نے وہ اس کو دے دیا، وہ تو ہمارے ہاتھ میں نہیں تھا، تو گویا کہ یہ ایسا ہوا کہ پھر تو ہم سارے، آپ لوگ میں تو نہیں جانتے لیکن جو کاروباری لوگ ہوتے ہیں ان کے تو لاکھوں کے مال سٹک ہوئے ہوتے ہیں، ان کی کنسائنمنٹ پھنسی ہوتی ہیں، مال بھیجا باہر پیسے نہیں آئے، تو وہ تو ہر سال دماغ میں یہی کہتے ہیں اچھا وہ جو میرا نقصان ادھر ہوا تھا وہ میں نے اللہ کو دے دیا، گویا کہ بڑے کھلے لفظوں میں کہہ لیں کہ یہ تو اپنا نقصان اللہ کو دینے والی بات ہے، ٹھیک ہے؟ تو ایسی چیزوں کو آپ لوگ بیچ کے دے دیں تو کوئی حرج کی بات نہیں ہے، لیکن یہ کہ اس کی ریسیل ویلیو ہونی چاہیے۔
میرا تھوڑا سا کیونکہ میں نے دیا تھا، مجھے کنفیوژن ہے، میں یہاں آ رہی تھی، میرے پاس اتنا ٹائم نہیں تھا، لیکن میں نے ویلیو لگوا دی تھی، اور جو اس ویلیو کے مطلب جتنا اپروکسیمیٹ تھا الحمدللہ تھوڑا سا پلس میں ہی تھا، تو میں نے اس طرح کیا، تو پھر اس لحاظ سے
تو پھر آپ پتہ کر لینا کہ جن کو آپ نے دی تھی وہ انہوں نے اس کو بیچ کے اتنے پیسے کا وہ بک گیا،
ضرورت تھی وہ چیز
نہیں، وہ چیز جو آپ نے بیچی دے دی ان کو فری دے دی تھی، لیکن وہ گھر کے استعمال کی چیزوں کی بات آپ کریں، ٹھیک ہے؟ اگر ان کو یعنی انہوں نے آپ سے خریدا نہیں لیکن آپ نے ان کو دیا اور اپنی زکوٰۃ میں سے سوچا، لیکن آپ یہ میک شیور کریں کہ اگر واقعی وہ اتنے کا ایک ہوتا ہے بکنا گھر کی چیز، میں آپ کی بات سمجھ گئی ہوں، مثال ہے واشنگ مشین ہے، استری ہے، کچھ بھی ہے، جو چیزیں ہم بیچیں تو بک جاتی ہیں، میرے گھر میں آپ کے گھر میں جو بھی چیزیں وہ بک سکتی ہیں، لیکن کوشچن یہ کہ کل اگر ہم بیچنا چاہیں تو کوئی خریدار موجود ہے کہ نہیں، یہ بھی دیکھنا ہوتا ہے نا، وہ خود لے رہے تھے؟
نہیں، وہ نہیں، جس سٹور میں میں دے رہی تھی وہ اتنے کا،
اوکے پھر ٹھیک ہے، اگر وہی بات ہے نا کہ کوئی بھی چیز اگر آپ کے ہاتھ میں اس کا مال کی صورت میں آ رہی تھی تو اس کو دینے کے بجائے آپ کسی اور کو دیتے ہیں تو اٹس اوکے۔ جی آپ نشیل، دیکھیے آپ کے اس سوال کا جواب تو میں حدیث ہی سے دے دیتی ہوں کہ نبی صلی اللہ علیہ وسلم کے اس ماں بیٹیاں آئی تھیں تو انہوں نے کنگن پہنے ہوئے تھے اور بڑے بڑے موٹے کنگن ہوتے تھے، تو آپ نے ان سے پوچھا کہ کیا یہ جب سے لیے ہیں تم نے اس کی زکوٰۃ دی ہے؟ تو اس نے کہا کہ نہیں دی، تو آپ نے فرمایا کہ کیا تم یہ چاہتی ہو کہ تمہیں اس کی جگہ کل آ کے کنگن پہنائے جائے؟ کہا نہیں، تو کہا پھر اس کی پچھلی پوری زکوٰۃ دو، تو اس نے کہا کہ میں اب کہاں حساب کروں، اس نے کنگن اتار کے اللہ کے نبی کو دیے کہ میں اللہ کے اس کے رسول کو دیتی ہوں، ٹھیک ہے؟ تو آپ اندازہ لگا لیجئے جتنے سال گزر گئے ہیں جتنی بھی تھی اس کی زکوٰۃ دے دیجئے، اور انشاءاللہ آپ دیں گے تو آپ دیکھیے گا آپ کو اس سے زیادہ مل جائیں گے، ٹھیک ہے؟ جی آپ پیچھے سے،
گھر کے جو کپڑے جو ہم نہیں پہنتے ہوتے بچوں دے تو اچھی حالت پہ ہوتے ہیں، جو ہم چیریٹی شاپ پہ دے دیتے ہیں، کیا وہ صدقہ میں جاتے ہیں؟
جی چیریٹی شاپس ادھر ہیں جو سیکنڈ ہینڈ کپڑے لے کے پھر وہ آگے سے بیچتے ہیں غالباً، دیکھیے کل معروف ان صدقہ، اس وقت کوشچن یہ کہ کہاں زیادہ بہتر ہے، اگر آپ یہاں کی کسی چیریٹی شاپ میں دیتے ہیں جو دو دو چار چار پاؤنڈ کا پھر بیچتے ہوں گے نا، آپ اس کی جگہ وہ پھر جیسے کسی مسلمان ملک میں جیسے بھی ذکر ہوا سٹک ہوئے میں کوئی کہیں جنگ لگی ہوئی ہے سردی وہاں بھیج دیں، میری نظر میں وہ بہتر ہوگا، کیونکہ آپ نے تو چیریٹی کرنی ہے، تو آپ ادھر کی لوکل تنظیمیں وہ تو بیچارے صرف ایک قسم کا کلیئرنس چاہتے ہیں نا، ادھر لوگوں کو اس طرح تو ضرورت نہیں ہوتی، لیکن ایک جگہ جہاں لوگ بھوک سے مر رہے ہیں یا سردی سے مر رہے ہیں پھر وہاں دینا میری نظر میں افضل ہے، لیکن یہ نہیں میں کہہ رہی کہ آپ ادھر دیں گے تو آپ کو ثواب نہیں ہوگا، اور جتنی تکلیف ہوتی ہے، مثال ہے یہاں ایک فون کرتے ہیں السلام علیکم آ کے لے جاؤ، وہ لے گئے جان چھٹی، ایک یہ کہ آپ گاڑی بھر کے جاتے ہیں اس لندن میں کہ کنٹینر جا رہا ہے وہاں دے رہے ہیں، تو یہاں دینے کا اجر کم ہے کہ بس آپ کی گیٹ ریڈ ہو گئی، ادھر جانے کی ایفرٹ، آپ کا ٹریولنگ، آپ کا وہاں جا کے کانٹیکٹ کرنا، رائٹ پرسن کو دینا، یہ انشاءاللہ آپ کی سٹرگل، اس کا اجر زیادہ ہوگا۔ جی رہا، جی وہی بات ہے نا، تو جب تقابل آ جائے تو پھر مسلم کو فائدہ دینا چاہیے، ٹھیک ہے؟ جی
سوری میں
جی جی
یہ ریلیونٹ اس سے کوسچن تھا، جیسے اب کپڑے تھے کافی سارے اور بلینکٹس تھے، جیسے اگر میں نے کہیں پہ بھیجے ہیں، میں نے یہاں پہ چیریٹیز کو نہیں دیے، جیسے ابھی رہا نے بھی کہا حالات پتہ ہیں سارے، تو میں نے وہ جو بھیجے اس کے اوپر جو میرے ایکسپینسز ہیں، جیسے 100 پاؤنڈ میرا لگا یا 150 پاؤنڈ لگا، تو کیا میں اس کو زکوٰۃ کے اندر لا سکتی ہوں یا وہ صدقے میں ہی نکلے گا میرا؟
دیکھیے کہ وہ چیز جب اس کے ہاتھ میں پہنچی نا تو اس چیز کی جو ویلیو تھی اس کو تو وہ ملی نا، اس تک پہنچانے میں تو آپ کا خرچہ تھا، اس کو صدقے میں کر لیں اس کو زکوٰۃ میں کر دیں، یعنی جو چیز کی اصل ویلیو تھی نا وہ اس کے اوپر ہے. ورنہ تو آپ دیکھیں نا کہ مثال ہے, آپ اس کی بات سے سمجھ رہے ہیں کہ یہاں سے پاکستان ہم بیچتے ہیں, ہم کہتے ہیں بھائی میرے کپڑے, میں نے مثال ہے 500 پاؤنڈ زکات دینی ہے, میرے پاس یہاں 100 پاؤنڈ کی چیزیں ہیں, 100 کی لے کے 400 پاؤنڈ میں کرایہ لگا دوں, تو جس کے ہاتھ میں زکات گئی اس کے پاس تو 100 پاؤنڈ ہی آیا نا. سمجھا کی بات آپ کو؟ یعنی یہ جو سفر کا خرچ ہے وہ اس کسی کے کام نہیں آیا, وہ راستے کے ایکسپنسز میں چلا گیا. جب کسی کے ہاتھ میں چیز پڑتی ہے وہ کیا ہے وہ گنی جائے گی نا. تو یہ جو بیچ کی موومنٹس ہے اس کو پھر یہ اس میں نہیں آئیں گی. اسی لیے موسٹلی ہوتا تو یہی کہ جہاں رہیں ادھر ہی دینی چاہیے. ٹھیک ہے, چلیں, جزاک اللہ خیر, بہت ہی اس نے ٹائم لیا لیکن لمبا ٹاپک تھا اور فائدے والی چیز تھی. اللہ تعالیٰ سے دعا ہے کہ عمل کی توفیق دے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک.